اللہ تعالیٰ نے فرمایا اس پہ سبقت نہ لے جاؤ، تکاثر کی دوڑ میں نہ پڑو، بلکہ دوڑ لگانی ہے نا تو سابقو، دوڑ لگاؤ، کمپٹیشن کرو ایک دوسرے سے، مقابلے کرو ایک دوسرے سے، کس میں؟ کپڑوں میں، زیور میں، جابوں میں، کیریئرز میں، یہاں بچوں کی بڑے بڑے یونیورسٹیوں میں داخلوں میں، کس میں، کس میں مقابلے کریں؟ الا مغفرت من ربکم و جنت، اللہ کی مغفرت کی میں ایک دوسرے سے مقابلے کرو کہ وہ ہمیں مل جائے، وہ مجھے مل جائے، اور جنت کی لیے کمپیٹ کرو کہ جنت کے اعلیٰ درجے مجھے ملیں، اس کے لیے کمپیٹ کرو، مقابلے کرو. کہ فرمایا آپ صلی اللہ علیہ وسلم نے کہ دنیا کے معاملے میں کہاں دیکھو، اپنے سے نیچے کی طرف، اور دین کے معاملے میں اپنے سے اوپر کی طرف. دنیا کے معاملے میں یہ دیکھو کہ ہائے اللہ تیرا شکر ہے کہ مجھے تو اتنا ملا ہوا ہے، فلاں کے پاس تو اتنا بھی نہیں ہے. یہ نہیں کہ ہاں انہوں نے تو اتنا بنا لیا اور ہم پیچھے رہ گئے، ہمارے پاس تو کچھ بھی نہیں، ہائے دیکھو وہ کتنا عیش کر رہے ہیں. یہ نہیں، نیچے دیکھو، نیچے جاؤ، ریفیوجی کیمپس میں جا کے دیکھو کہ کیا حالات ہیں، جاؤ ایسی بستیوں میں جا کے دیکھو جہاں پہ مسکین لوگ رہتے ہیں، یہ وہ کیسے گزارا کر رہے ہیں، ان کی طرف دیکھو، دین میں اپنے سے اوپر کی طرف دیکھو. فلاں دیکھو وہ اتنا کر رہا ہے، میں پیچھے رہ گئی، میں نے اس سے زیادہ کرنا ہے. اپنے ہدف مقرر کرو، ٹارگٹس بناؤ کہ میں نے اس ٹارگٹ پہ پہنچنا ہے، میں نے ایک سال میں اتنا کرنا ہے، میں نے فلاں کو معاف کر دینا ہے، میں نے بخل نہیں کرنا، میں نے یہ، کوئی ٹارگٹ تو ہونا چاہیے. مقابلے کرو نیکیوں میں، یہ نہیں ہے کہ تو میں تو اتنا کرتی ہوں، فلاں تو دیکھو ذرا وہ تو حجاب بھی نہیں لیتی، میں دیکھو ذرا کتنی اچھی ہوں. کہ ایک نے کہا میں دیکھیں میں اگر یہ نہیں کرتی تو کیا ہو گیا، میں لوگوں کا خیال تو رکھتی ہوں. یعنی اپنے آپ کو، وہی والی بات ہے نا کہ شیطان نے ایسے بہلاوے سجا رکھے ہیں، ایسے دھوکے دیتا ہے، ایسے ضمیر کو سلاتا ہے کہ اگر ضمیر میں کہیں کوئی آواز آ بھی جائے نا کہ میں یہ نہیں کرتی، تو فوراً ہم اس کو سلاتے ہیں، اگر یہ نہیں کرتی تو کیا ہوا، وہ تو کرتی ہوں میں کام. جس نے ریس میں، کمپٹیشن میں حصہ لیا ہو، ریس لگانی ہو، وہ کیسی ہوتی ہے پھر ریس؟ کبھی بچوں کے مقابلے ہوئے نا سکولوں میں، دیکھا آپ نے؟ ریس جب لگاتے ہیں تو کچھ چیزوں کو پیچھے چھوڑنا پڑتا ہے اور آگے کو دوڑنا پڑتا ہے، جو آپ کی منزل ہے اس کی طرف، تبھی تو آپ جیتتے ہیں نا. اور اگر انہی چیزوں سے پکڑ کے کھڑے رہے ان کو جو پیچھے رہ گئی ہیں، تو پھر کبھی آگے نہیں بڑھ سکتے. بہت ساری چیزوں کو چھوڑنا پڑے گا اس ریس میں حصہ لینے کے لیے. اور جب انسان ریس لگاتا ہے، جیسے ہم مثلاً کپڑوں کی ریس لگاتے ہیں، تو اسی سے دیکھ لیتے ہیں کہ ان ریسوں کا تو ہمیں پتہ ہے، نیکیوں کی ریسوں کا ہمیں کہاں پتہ. جب ہم کپڑوں میں ریس لگاتے ہیں تو پھر کیا ہوتا ہے، دل کرتا ہے سب سے اچھے کپڑے میرے ہوں. جب ہم میک اپ اور اچھے لگنے میں ریس لگاتے ہیں تو چار چار گھنٹے ہم تیار ہوتے رہتے ہیں شیشے کے آگے کہ بس یہاں سے نہیں ٹھیک، یہ نہیں ٹھیک، صبح سے تیار ہونے. ایک شادی پہ جانا ہوتا ہے، کب سے تیار ہونے لگتے ہیں گھر والے؟ صبح سے تیاریاں شروع ہو جاتی ہیں، پھر بھی آخر تک شیشے سے نہیں ہٹتے کہ نہیں ابھی بھی یہ نہیں ٹھیک، وہ نہیں ٹھیک، یہاں سے صحیح کر لوں، یہ کر. دس دس دفعہ لوگوں سے پوچھتے ہیں کیسی لگ رہی ہوں، کیسی لگ رہی ہوں، کیسی لگ رہی ہوں. جب ان مقابلوں میں ہمارے ذہن لگے ہوتے ہیں تو دیکھو پھر ہم محنت کیسے کرتے ہیں. نیکیوں کے مقابلے کبھی ہوتے ہی نہیں، نہ کبھی ہم نے دیکھے، نہ ہمارے یہاں یہ رواج ہے کہ نیکی کا بھی کوئی مقابلہ ہو سکتا ہے. اس میں تو ہم دوسرے کو بھی پیچھے کھینچتے ہیں، نہیں اتنا نہیں کرنے کی ضرورت ہے، نہیں اتنا بھی نہ کرو، نہیں دیکھو اپنا بھی خیال کرو، اپنی صحت کا بھی خیال کرو. اس میں ہم پیچھے کھینچتے ہیں. مقابلے ہیں جابوں کے، تو ایک سے بڑھ کے ایک جس میں پیسہ زیادہ ہو وہ لینی ہے. اس میں ہم کبھی نہیں کسی کو کہتے تمہاری صحت خراب ہو جائے گی مت کرو، اس میں کہتے ہیں واہ بھائی بڑی بات، ماشاء اللہ ماشاء اللہ آپ تو زبردست ہیں. ہمارے معیار کیا ہیں دیکھیں، ہماری سوچیں کیا ہیں. ہم پڑھ پڑھ کے بھی اگر ہماری سوچ نہیں بدلی نا، ہماری پرائیورٹیز نہیں بدلی، ہماری ذہنیت نہیں بدلی، اور ہم وہیں کے وہیں کھڑے ہیں جہاں پہ پہلے پارے پہ تھے، تو کچھ نہیں بدلا. سب سے پہلے تو سوچ بدلنی تھی نا. سوچ میں کیا چیز اہم ہے، کیا چیز پیچھے اور کیا چیز آگے. کیا واقعی جنت آگے ہے؟ کیا واقعی اللہ کی مغفرت آگے ہے؟ اگر واقعی جنت آگے ہے تو پھر تو جنت کے لیے ہم کچھ بھی کرنے کو تیار ہو جاتے. لیکن اصل میں ہم جنت کے لیے نہیں دوڑتے، ہم دنیا کی راحتوں کے لیے دوڑتے ہیں، دنیا کی لگژریز کے لیے دوڑتے ہیں، یہاں کے ایزی لائف سٹائل کے لیے دوڑتے ہیں، لگژریز۔ اگر واقعی جنت کی چاہت ہوتی تو ہم کہتے کہ اللہ وہ فلاں اتنا کر رہا ہے، میں آگے بڑھوں گی۔ کیسا لگے گا اگر قیامت کے دن میری دوست جنت کے اعلیٰ درجوں میں بیٹھی ہوں اور میں نیچے ہی رہ جاؤں، وہ بھی تو میرے ساتھ ہی تھی، ایک ہی زمانے میں ہم رہتے تھے، قریب قریب ہمارے گھر تھے، ہم ایک ساتھ گپ شپ کیا کرتے تھے، ایک ساتھ ہم سہیلیاں تھے، ایک ساتھ بہت سے کام کرتے تھے، لیکن آج اس کے درجے کہاں پہنچ گئے اور میں پیچھے رہ گئی۔ میں بھی وہ سب کچھ کر سکتی تھی جو وہ کرتی تھی، لیکن میں نے نہیں کیا۔ اس کی بھی وہی ساری مصروفیات تھیں جو میرے اوپر ذمہ داریاں تھیں، لیکن میں آرام کرتی رہی، میں نے پرائیورٹیز کسی اور چیز کو بنایا۔ لوگ کہتے ہیں ٹائم کہاں سے نکلتا ہے ان چیزوں کے لیے، ٹائم وہاں سے نکلتا ہے جب چیز پرائیورٹی بن جاتی، تب اس کے لیے ٹائم نکلے گا ہی نکلے گا، یقین کریں نکلے گا۔ کیا موویز کے لیے لوگوں کا نہیں نکلتا؟ کیا دعوتوں کے لیے نہیں نکلتا؟ کیا شاپنگ کے لیے نہیں نکلتا؟ یہ کیوں ایسا اتنی بڑی حیرت کی بات ہوتی، اس کے لیے آپ کیسے ٹائم نکالتے ہیں؟ یہ اتنی سرپرائزنگ بات ہے، اس پہ تو کوئی سرپرائز ہونا ہی نہیں چاہیے۔ کیا ہم نے کبھی کسی سے پوچھا ہے آپ کیسے ٹائم نکالتی ہیں کھانا بنانے کے لیے، آپ کیسے ٹائم نکالتی ہیں باتھ روم جانے کے لیے، آپ کیسے ٹائم نکالتی ہیں میک اپ کرنے کے لیے، آپ تیار ہونے کے لیے ٹائم کیسے نکالتی ہیں؟ اس پہ تو ہمیں کوئی حیرت نہیں، کیونکہ وہ نیچرلی آتا ہے نا۔ لیکن اس کے لیے کیسے ٹائم نکالتے ہیں قرآن کے لیے؟ یہ اتنی بڑی مشکل بات ہے، اتنی بڑی حیرت کی بات ہو گئی آج ہمارے لیے۔ کوئی نہیں پوچھتا اچھا آپ نے اتنی شاپنگ کی ہے، آپ مال جانے کے لیے کیسے ٹائم نکالتی؟ مجھے تو ٹائم کبھی نہیں ملتا۔ کوئی نہیں ایسا کہتا، سب نکالتے ہیں ٹائم، لیکن آج چونکہ یہ کام ہی اتنا ایک ریئر ہو گیا کہ آج یہ بھی ایک بہت بڑی اچمبے کی بات ہو گئی، عجیب ہی بات ہو گئی، اس کے لیے بھی کوئی ٹائم نکل سکتا ہے کیا؟ زندگی تو بڑی مصروف ہے۔ نہیں، جب پرائیورٹی بنے گی نا تو نکلے گا ٹائم، جب پرائیورٹی نہیں ہوگی تو ٹائم کبھی بھی نہیں نکل سکتا۔ جب یہ کہیں نیچے پرائیورٹی میں ہوگا نا، پھر سب چیزیں ہوں گی، اسی کے لیے نہیں وقت نکلے گا، اور جب یہ اوپر آ جائے گا تو باقی چیزیں ہوں نہ ہوں اس کے لیے ٹائم ضرور نکلے گا۔ تو ہم جنت کی طرف دوڑ لگا رہے ہیں یا کوئی اور چیزوں کی طرف؟ کن چیزوں کی طرف ہماری دوڑ ہے؟ جنت سے زیادہ تو آج ہماری دوڑ ہمارے فون کی طرف ہے، ہمارے اور کاموں کی طرف ہے۔ جنت کی طرف جن کی دوڑیں لگتی ہیں نا، پھر وہ ہر نیکی میں حریص ہوتے ہیں، پھر وہ چاہتے ہیں جنت میں نیچے کا درجہ نہیں، جنت میں بھی ہمیں اونچے مقام چاہیے، اونچے مقام کرنے کے لیے ہمیں اور آگے 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 بڑھنا ہے، وہیں پہ نہیں کھڑے رہنا جہاں جو کر رہے تھے۔ اللہ کی مغفرت چاہیے تو کون سے کاموں سے اللہ کی مغفرت ملتی ہے؟ ہم تو یہ کہہ کے آرام سے بیٹھ جاتے ہیں کہ وہ کتے کو پانی پلانے پہ بھی تو اس کی بخشش ہو گئی تھی، تو ہماری بھی ہو جائی، پیچھے شیطان نے کتنا اچھا دھوکہ دیا نا، اس کی ہو گئی تھی، اس کا جو اخلاص ہوگا، اس کا جو عمل ہوگا اللہ کو پسند آ گیا، ہمیں کیا پتا۔ ہم کہتے ہیں ہم نے تو 100 کتوں کو پانی پلا دیں گے، ہم تو انسانوں کو بھی پلا دیتے ہیں، کیا ہماری نہ ہوگی؟ دیکھو کیسے شیطان نے دھوکے دیے۔ فرمایا دوڑو، اور دوڑ میں محنت لگتی ہے، دوڑ میں کوشش لگتی ہے، دوڑ میں کچھ اپنا انرجی صرف کرنی پڑتی ہے، دوڑ میں انسان ہانپتا بھی ہے پھر بھی بھاگتا رہتا ہے، تھکتا بھی ہے پھر بھی بھاگتا رہتا ہے، کیونکہ اس کو یہ ہے کہ میں نے اپنی منزل تک پہنچنا ہے۔ کیا دوڑ میں انسان بیچ میں ریسٹ کرتا ہے؟ نہیں، جب تک منزل تک نہیں پہنچ جاتا کوئی ریسٹ نہیں ہوتا، اس کا مقابلہ ہے، آگے نکلنا ہے اس نے۔ ہماری منزل اگر جنت ہے اور اللہ کی مغفرت ہے، تو جب تک وہ مل نہ جائے ہم کیسے چین سے بیٹھ سکتے ہیں؟ کیسے بیٹھ سکتے ہیں؟ لیکن ہم نے وہ دوڑیں لگائی ہی نہیں ہیں تو پرواہ ہی نہیں ہے۔ دوڑ لگاؤ، دوڑو، اور دوڑ بھی کیوں کہا گیا؟ مسابقت، ایک دوسرے سے آگے مقابلے میں دوڑنا ہے، سبقت لے جاؤ۔ کیوں؟ اس لیے کہ نہ وقت کا کوئی بھروسہ ہے، نہ صحت کا کوئی بھروسہ ہے، نہ حالات کا کوئی بھروسہ ہے، کسی چیز کا بھروسہ نہیں ہے، کسی چیز کی گارنٹی نہیں ہے کہ یہ کل تک رہے گی۔ اس لیے دوڑو، جلدی کرو، وَسَارِعُوا، سورہ آل عمران میں اللہ تعالیٰ نے یہی بات ہے اور فرمایا کہ سرعت کرو، جلدی کرو، اس میں ٹائم ویسٹ نہ کرو اللہ کی مغفرت پانے میں اور جنت کے لیے حصول کے لیے. اردوہا کا ارد السماء والارض، اتنا اس کا بڑا عرض ہے اس جنت کا کہ آسمان اور زمین کے برابر، ہم تو کبھی امیجنیشن میں لا ہی نہیں سکتے آسمان اور زمین کے برابر عرض کتنا ہوگا. کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جنتی اپنی جنت کو 2000 سال کی مسافت تک دیکھے گا. یعنی آپ کو پتا ہے آخری جنتی جو جنت میں داخل ہوگا، تو آخری بندہ جہنم سے نکلے گا، اس کے بعد کسی نے جہنم سے نہیں نکلنا، پھر بس جہنم بند ہے، پھر وہ خالدین فیہا. جو آخری نکلے گا وہ کوئلہ بن چکا ہوگا، بالکل جل کے بھن چکا ہوگا. وہ اللہ تعالیٰ پھر اس سے سوال پوچھیں گے، اللہ تعالیٰ اس کو ٹھیک ٹھاک کریں گے، اس سے سوال پوچھیں گے کہ تم کیا چاہتے ہو، وہ کیا تم مانگتے ہو، اسے پوچھتا رہے گا اللہ تعالیٰ. تو وہ کہے گا اللہ جو دنیا میں ہے، یہ بھی وہ بھی وہ بھی، جتنی اس کی خواہشات ہوں گی بولے گا. اللہ تعالیٰ فرمائے گا اس سے بھی 10 گنا زیادہ تمہیں، اور اس سے بھی 10 گنا زیادہ. تو وہ حیران ہو جائے گا، کہے گا یا اللہ، اللہ تعالیٰ آپ تو اللہ تعالیٰ ہیں، آپ مجھ سے مذاق کرتے ہیں. آپ صلی اللہ علیہ وسلم نے یہ حدیث بیان فرمائی اور آپ ہنسنے لگے کہ وہ کہے گا اللہ اتنا مجھے ملے گا، اللہ مجھ سے مذاق کر رہے ہیں، اس کو یقین نہیں آئے گا. اور جب وہ انٹر ہوگا اپنی جنت میں، اس کے دروازے پہ کھڑا ہوگا تو دیکھے گا حد نگاہ تک اس کی جنت ہے، 2000 سال کی مسافت تک اس کی جنت ہے. 2000 سال کی مسافت، 2000 سال نہیں لگتے آپ کو، پوری زمین کا چکر لگائیں گے تو 2000 سال کہاں لگیں گے. کتنے تھوڑے سے دن میں اگر ہم دیکھیں اس کے اوپر، سرچ کریں کہ ہم کسی تیز رفتار سواری میں سوار ہوں، جہاز وغیرہ میں، تو کتنی دیر لگتی زمین کا چکر لگانے میں. تو سوچیں 2000 سال کی مسافت، تو کتنا ڈسٹینس ہوگا، کتنی دور تک اس کی جنت ہوگی. اعدت للذین آمنوا باللہ ورسولہ، دیکھیں ایمان پہ کتنا زور ہے، یہ تیار کی گئی ان کے لیے جو ایمان لائے اللہ پر اور اس کے رسولوں پر. اب دیکھیں اگین بات وہی آ گئی کہ اللہ پر اور رسولوں پر ایمان کوئی مذاق بات نہیں ہے. یہی ایمان، اس کا دھوکہ کھایا تھا منافقین نے کہ ہمارے اندر تو بڑا ایمان ہے، بڑا ایمان ہے، وہاں جا کے پتا چلا ایمان ہی کچھ نہیں تھا، کیونکہ نور ہی بجھ گیا. تو یہ انسان سوچے کہ کیا میرے اندر جس کو میں منہ سے بولتی ہوں، کیا وہ واقعی ایمان ہے میرے اندر راسخ. اور پھر اعدت، تیار کی جا چکی، ماضی کا سیگا ہے، یعنی وہ تیار ہے وہاں پہ، اس کے محلات تیار ہیں، اس کی روشنیاں تیار ہیں، اس کی حوریں تیار ہیں، اس کی نعمتیں تیار ہیں، بس جنتی کا انتظار ہے. ایسا نہیں ہوگا کہ وہاں پہنچیں گے تو پھر اس کے بعد حساب کتاب ہوگا اور پھر پتہ چلے گا اچھا اس نے جنت میں جانا ہے کہ جہنم میں، تو پھر اس کے لیے تیار کی جائے گی اگر جنت میں جانا ہوا. ایسا نہیں ہے، پہلے سے تیار شدہ ہے. ذالک فضل اللہ یؤتیہ من یشاء، یہ اللہ کا فضل ہے جس کو چاہے عطا کرے. فضل کیا ہوتا ہے؟ فضل ہوتا ہے کہ انسان کو جو اس کا حق نہیں بنتا، لیکن اس کو یعنی آن ٹاپ آف اٹ ویسے ہی کوئی فضل سے دے دیں. آپ ایک ایگزامپل، یعنی آپ اس سے نہیں ریلیٹ کریں، لیکن ایک ویسے آپ کو سمجھانے کے لیے بتا رہی ہوں. مثلاً آپ کسی کو پے کرتے ہیں، پھر اس کے بعد اس کے اوپر ٹپ دے دیتے ہیں، وہ جو ٹپ ہے نا وہ اس کا حق نہیں بنتا، وہ آپ نے ایک فضل کیا اس کے اوپر. تو جنت بھی جو ہے یہ انسان کا حق نہیں ہے کہ مجھے، میں نے اتنی نیکیاں کی مجھے جنت مل جانی چاہیے، نہیں، اس کی وہ تو اس کا حق تو ادا ہی نہیں ہو سکتا. یہ تو اللہ کا فضل ہے جس کو وہ چاہے عطا فرمایا. اور اللہ بہت بڑے فضل والا ہے، کہاں انسان کے چھوٹے چھوٹے ٹھیکریوں جیسے کام اور کہاں جنت. تو یہ بہت بڑا فضل والا ہے اللہ کے، اس کو اتنی چھوٹے چھوٹے کاموں کے اوپر کیا کیا نعمتیں وہاں پہ عطا فرما دے گا. یہ ایسے انسان کو جو کوئلہ ہو چکا ہے اس کی جنت بھی اتنی بڑی ہے، تو جو سوچیں کہ اونچے درجے والے ہوں گے ان کی جنت کا کیا حال ہوگا. کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ ایک کوڑا برابر جگہ جو جنت میں نا کوڑا رکھنے کی، یہ کوڑا ہوتا ہے نا جس سے گھوڑے وغیرہ کو مارتے ہیں، وپ جو ہوتا ہے، اتنی سی جگہ، کتنی تھوڑی سی جگہ میں یہ رکھا جا سکتا ہے، اتنی سی جگہ جنت میں دنیا اور جو کچھ دنیا میں اس سے بہتر ہے. سبحان اللہ، اتنی سی جگہ بھی جنت میں مل جائے، سبحان اللہ. لیکن ساتھ آپ نے فرمایا کہ تم میں سے ہر ایک سے جنت اس سے بھی زیادہ قریب ہے جتنا تمہارا جوتی کا تسمہ، تمہارا شو لیس، اور جہنم بھی اس سے بھی زیادہ قریب ہے. यानी कहीं पे भी जा सकते हो। ये जो पीछे बात गुजरी है ना कि आगे जन्नत भी और जहन्नुम भी, आगे अजाब भी है और अल्लाह की रिदवान और उसकी बख्शिश भी है और अजर भी है, इतनी करीब है, चाहो तो इसमें चले जाओ चाहो तो इसमें चले जाओ। यानी इंसान लुढ़क के जहन्नुम की तरफ भी जा सकता है, एक पैर फिसलने की देर होती है ना तो इंसान रास्ता गुम कर देता है, एक दफा बहकने, एक गलत कदम उठता है ना, एक गलत कदम तो रास्ता भटक जाता है। और जन्नत भी इतनी करीब है, अल्लाह ताला ने सब कुछ बता दिया हुआ है, इसके ऊपर चलते रहे सिरात मुस्तकीम पे तो जन्नत तक पहुंच जाओगे। तो पता चला खैर और शर इंसान से बहुत नजदीक है, दोनों ही चीजें उसकी रीच में है, चाहे तो ये कर ले चाहे वो कर ले। फिर फरमाया मा असवाबा मिन मुसीबत इन फिल अर्दी वला फी अनफुसिकुम इल्ला फी किताबे मिन कब्ल। अब ये भी आयत बहुत ही इंपॉर्टेंट आयत इसलिए है कि ये हमें समझा देती है मुसीबतों की हकीकत को। देखें असाब का माना क्या होता है, साउब यानी तीर का हदफ पे लगना, टारगेट पे लगना, जिस तीर फेंका गया एग्जैक्ट निशाने पे जाके लग जाए। मुसीबत के लिए एग्जैक्ट यही लफ्ज आता है हर जगह कुरान में, क्योंकि वो जिसको पहुंचनी है उसको ऐसे जैसे तीर फेंका गया और एग्जैक्ट निशाने पे लगा उसी को पहुंचनी थी, ये नहीं थी कि हमसाए के घर में जानी थी वो मेरी तरफ आ गए ना। मा असाबा मिन मुसीबत, जो भी इंसान को पहुंचती है मुसीबत वो ऐसी नहीं है जो भी जमीन पे पहुंचे या उनके नफ्सों में, मगर वो एक किताब में पहले से लिखी है। कोई ऐसी नहीं है मुसीबत जो ना लिखी हो। जमीन में कौन सी मुसीबतें होती हैं, जैसे कहत आ गया, सैलाब आ गए, जलजले आ गए, जंगें हो गई, इस तरह की चीजें जो होती हैं। वलाफी अनफुसिकुम, और तुम्हारे नफ्सों में, जैसे मिसाल के तौर पे कि बीमारियां आ गई, कोई कोई फौत हो गया, कोई माली नुकसान हो गया, कोई इस तरह की जो मुसीबत इंसान की अपनी जिंदगी में आती। तो फरमाया कि वो सब कुछ जो भी इंसान को अपनी जात में या जमीन में कोई भी बुराई पहुंचती है वो ऑलरेडी एक किताब में लिखी हुई है, लोहे महफूज में लिखी हुई है। अन नबरअहा, इससे पहले के, मिन कबली अन नबरअहा, इससे पहले के हम पैदा करें उसको, किसको, हा की जमीर किस तरफ जा रही है, मुसीबत की तरफ भी हो सकती है या नफ्स की तरफ भी हो सकती है, कि हमने उस नफ्स को पैदा किया उससे पहले ही ये लिखी हुई थी, या मुसीबत को हमने जब पैदा किया उसके लिए, जब मुसीबत उसके ऊपर आई उससे पहले लिखी थी, कितना पहले लिखी हुई थी, अब वो कुछ अंदाजा है कितना पहले लिखी हुई थी अल्लाह की किताब में। फरमाया ना फी किताबिन, तो याद रखें जमीनों आसमान अभी पैदा भी नहीं हुए थे, अल्लाह ताला ने अभी नहीं उनको पैदा किया था, उससे कितने साल पहले, 5 साल 10 साल 20 साल 100 साल 1000 साल नहीं, 50,000 years, 50,000 साल पहले अल्लाह ताला ने कलम को हुक्म दिया कि लिख, उसने कहा क्या लिखूं, अल्लाह ताला ने फरमाया वो जो कयामत तक होना है वो सब लिख दे, अल्लाह ताला के इल्म से उस कलम ने लिख दिया। और वो मुसीबत जो इंसान को पहुंचनी है वो असल में क्या है, उसका इम्तिहान का पर्चा है कि उसको किस तरह से, कभी किसी को जंगों से, कभी कहत से, कभी सैलाब से कोई मुसीबत पहुंचती है तो ये उसका इम्तिहान है, ये इम्तिहान उसके ऊपर आके रहेगा, या उसकी जान में कोई मुसीबत है, उसकी औलाद में कोई मुसीबत है, वो मुसीबत पहुंच के रहनी थी, ये किताब में लिखी हुई थी। हम सोचते ना आए मेरे से गलत फैसला हो गया, हाय मैं ऐसे ना करती, हाय ऐसे ना, हम कितनी बातें सोचते हैं, लेकिन ये आयत फिर तसल्ली दे देती है, क्योंकि ये आयत बताती है ये तो लिखा हुआ था, इंसान के दिल को एकदम करार आ जाता है, वो वहां ना जाता, ये ना मुसीबत आती, हम यहाँ इन्वेस्ट ना करते ऐसे ना होता, हम यहाँ ना आते तो ये ना बनता। और कभी इंसान अपने आप को कोसता है, कभी इंसान मायूस होकर अपनी जान ले लेता है, खुदकुशी कर लेता है, कभी अपने आप को नुकसान पहुंचाता है, कभी डिप्रेशन का शिकार हो जाता है, हाय यहाँ पे अब मैं शादी ना करती, यहाँ पे मेरे मुझे ऐसा शोहर ना मिलता, मेरे ये बच्चे ना होते, फलाना, कितनी इंसान चीजें हैं वो सोच सोच के डिप्रेशन, एंग्जाइटी, मायूसी के अंदर जाता जाता है। اللہ تعالیٰ نے فرمایا یہ جو تمہیں بھی پہنچتی ہے نا جو بھی مصیبت, اب ظاہر ہے اپنی جان میں ہوگی یا پھر زمین پہ ہوگی, کہیں تو ہوگی نا, وہ ملک اس کے اوپر نہ حملہ کرتا, وہ ایسے نہ ہوتا, ہم ریفیوجیز نہ بنتے, ہم یہ نہ کرتے تو یہ نہ ہوتا. دیکھو وہ لکھی ہوئی تھی, وہ لکھی ہوئی تھی اور کب سے لکھی ہوئی تھی, اور پھر وہ پن پوائنٹڈ تھی, یعنی تمہیں ہی پہنچنی تھی, تمہارے اوپر ہی آنی تھی. مگر یاد رکھو یہ کوئی ایسے ہی رینڈملی نہیں آ گئی کہ بس میں نے کچھ کیا تو آ گئی, نہیں یہ ایسے ہی ہو کے رہنا تھا. لیکن ایک جو بات یاد رکھنی ہے وہ یہ ہے لا یکلف اللہ نفسا الا وسعہا, یہ مصیبت بھی انسان کے پوٹینشیل کے مطابق ہی ہوتی ہے, یہ انسان کے اوپر آتی ہے تو وہ اللہ تعالیٰ اس کی طاقت سے زیادہ اس کے اوپر نہیں بوجھ ڈالتا. ایک صحابی تھے, ان کو سخت تکلیف ہو گئی ہیمرائڈز کی, اور آپ کو پتا ہے کہ ہیمرائڈز کی تکلیف ایسی ہوتی ہے انسان کی پیٹھ میں ایسا درد ہوتا ہے کہ نہ وہ بیٹھ سکتا ہے, نہ لیٹ سکتا ہے, نہ کسی پل اس کو چین نہیں آتا. تو وہ ایک اور صحابی ان کی زیارت کے لیے آئے, اور انہوں نے ان کو اتنی تکلیف میں جب دیکھا تو ان سے پوچھا کہ آپ کا کیا حال ہے, تو انہوں نے کہا کہ اللہ نے میرے لیے یہ لکھا ہے اور اس حال میں مجھے رکھا ہے, تو اگر وہ راضی ہے تو میں بھی اس کی رضا میں راضی, یعنی میں بھی راضی ہوں. پھر تو اللہ تعالی کی رضا میں راضی ہونا یہ کتنا بڑا اس کے اوپر ٹرسٹ ہے کہ اس نے میرے لیے کوئی اچھا ہی فیصلہ کیا ہوگا, مجھے نہ بھی سمجھ آئے کوئی اچھا ہی اس نے میرے لیے رکھا ہوگا. اور واقعی اللہ تعالیٰ کے ہر فیصلے میں جو خیر ہوتی ہے انسان اس تک پہنچ ہی نہیں پاتا, وہ تو قیامت کے دن جب دیکھے گا. ہم کبھی دیکھتے ہیں اللہ تعالیٰ معاف کرے اور محفوظ رکھے سب کو, ہم کبھی دنیا میں اتنا ظلم اور اس قدر تکلیف دیکھتے ہیں نا جب تو دل رو اٹھتا ہے. اور بعض دفعہ بعض لوگ اللہ کے اوپر ڈاؤٹ کرنے لگتے ہیں کہ وہ کیوں اس نے ایسا کیا, کیوں اس نے, وہ اللہ کو کوسچن کرنے لگتے ہیں. اللہ تعالیٰ ہمیں معاف رکھے اس سے, لیکن اس وقت یہ سوچنا چاہیے کہ آپ کو کیا پتا قیامت کے دن وہ مصیبت زدہ لوگ جب اپنا اجر دیکھیں گے, جب وہ دیکھیں گے کہ ہائے وہ جو ہمیں دنیا میں اتنی مصیبتیں آئیں, اس طرح ہمیں کاٹا پیٹا گیا اور ایسے ہم روئے, اس کا یہ اجر ہے, تو دوسرے لوگ دانتوں میں انگلیاں دبا لیں گے, ہائے کاش ہماری بھی جو یہ سکنز ہیں وہ کینچیوں سے کاٹ دی جاتی, ہمیں اتنی تکلیف کوئی دنیا میں دیتا تھا کہ ہم بھی صبر کرتے اور یہاں پہ یہ اجر پاتے. ہم نے دیکھے نہیں نا ان کے ریوارڈز, اللہ نے ان کے کتنے درجے بلند کرنے ہوں. تو فرمایا یہ جو تکلیفیں آتی ہیں یہ تمہیں توڑنے کے لیے نہیں آتی. بلکہ انسان اللہ پہ بھروسہ رکھے کہ اللہ تعالیٰ تو پتہ نہیں کتنی تکلیفوں کے ذریعے میرے گناہوں کو جھاڑ رہا ہے, اللہ نے پتہ نہیں کتنے بلند درجے دینے ہیں جو ویسے ہم اپنے عمل سے نہیں پا سکتے, لیکن اللہ اس مصیبت میں مبتلا کر دیتا ہے کہ اس کے ذریعے تمہارے درجے بلند کر دے. جب قیامت کے دن وہ درجے دیکھو گے تو پھر حیران ہوگے کہ اچھا یہ فلاں مصیبت کی وجہ سے تھے, ہائے یہ فلاں چیز کی وجہ سے تھے, ہاں میں بہت روئی تڑپی تھی, ہاں میں میرے پر بڑی اس وقت مشکل حالات تھے, لیکن یہ تو بڑی خیر تھی اس کے اندر, وہ تو خیر اس دن پتا چلے گی. تو کبھی انسان کے اوپر اتنے ٹف حالات آ جاتے, لیکن انسان یہ سوچے کہ یہ بھی اللہ تعالیٰ مجھے پاک کر رہا ہے, یہ بھی میرے لیے لکھا ہوا تھا اور یہ ایسے ہی ہونا تھا. اور دیکھیں عرب لوگ نا جب ان کے اوپر کوئی مشکل آتی تو کہتے مکتوب, یعنی لکھی ہوئی تھی, ایسے اس سے چین آ جاتا نا انسان کو, ایسے ہی لکھی ہوئی تھی لیکن اس میں بھلائی ہے میرے لیے. سبحان اللہ. اب دیکھیں انسان کو جو چیز دین پہ چلنے سے بعض دفعہ روکتی ہے نا وہ یہی مسائل ہوتے ہیں, یہی مصیبتیں ہوتی ہیں, لیکن انسان کو اللہ نے سمجھا دیا. ایک طرف تو وہ دنیا ہے نا, دنیا کی بھی سمجھا دی حقیقت کہ دنیا کی زندگی تو یہی ہے. دوسری چیز جو اس کو روکتی ہے دوڑنے سے وہ یہ پیر کی بیڑیاں ہیں کہ یہ مسئلہ, یہ مسائل, یہ مصیبتیں, یہ ایسے. تو دیکھو یہ تو کتاب میں لکھا ہوا ہے, یہ تو پہلے سے لکھا ہوا ہے, ابھی تم پیدا بھی نہیں ہوئے تھے تب سے لکھا. یہ تو آیت ڈپریشن سے نکالتی ہے کہ ایسا ہی ہونا تھا, और ये मेरे लिए ही लिखी हुई थी, और अल्लाह ने किसी काबिल समझा ही होगा जो मेरे ऊपर डाली है। अल्लाह ने मेरे लिए कोई खैर का इरादा किया ही होगा तो डाली है। वो एक हदीस में आता है ना, मेरे सामने अल्फाज नहीं है, कि अल्लाह ताला जिसके साथ शर का इरादा फरमाता है तो फिर उसको उस गुनाह में छोड़े रखता है जिसमें वो है, हत्ता कि वो उसी गुनाह को लेके कयामत के दिन खड़ा होता है। यानी अल्लाह ताला उसको छोड़ देता है, करता रहे जो करता रहे करता रहे, उसको ना रियलाइज करने देता है, ना उसको कोई उसके ऊपर सजा आती है, ना उसको कोई मुसीबत आती है जो उसके गुनाह झाड़ दे, बस वो करता ही रहता है उस गुनाह को हत्ता कि उसी के साथ वो खड़ा होगा। तो ये तो शर है। और मोमिन के लिए क्या है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मोमिन को कांटा भी चुभता है तो उसके गुनाह झड़ते हैं। हम देखते हैं तो हम कहते हैं हाय हाय बेचारा, हाय हाय पता नहीं क्या इसने गुनाह कर दिया कि उसके ऊपर ये मुसीबत आ गई। वो तुम्हें क्या पता वो कितना पाक साफ हो रहा हो, तुम्हें क्या पता वो कितना प्यारा हो रहा हो अल्लाह की नजर में, तुम्हें क्या पता उसके दर्जे कितने बुलंद हो रहे हो, तुम्हें क्या पता उसको कितनी कुर्बत मिल रही हो अल्लाह की, उसके कितने आंसू हो अल्लाह के सामने सजदों में गिर गिर के, कि अल्लाह ताला उसको कैसे उठा रहा है, कैसे अपने करीब कर रहा है। कई लोगों को मुसीबतें औलिया अल्लाह बना देती हैं, अल्लाह के वली बना देती हैं, लेकिन देखने वाले कहते हैं हाय हाय। और ये तो लिखी भी थी, और फिर कई मुसीबतें इंसान को टफ बना देती हैं, स्ट्रांग बना देती हैं। देखिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के वालदैन फौत हो गए, कैसे उनके दादा फौत हो गए, कैसे उन्होंने अपना बचपन जो इतनी यानी नाजुक एक लाइफ का एक स्टेज होता है बचपन, इंसान का दिल कैसा होता है उसमें, कि आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि मैं अपने दादा के जनाजे के पीछे रोता रोता जा रहा था, ये मुझे याद है। तो लेकिन उससे अल्लाह ने कैसे तैयार फरमा दिया कि बड़े होके इतने मसाइब आए, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम स्ट्रांग हो गए थे ना इतने सह सह के। आपने देखा है ना जिन बच्चों के ऊपर बचपन में बड़े मसाइब आए होते हैं वो स्ट्रांग हो जाते हैं, टफ होते हैं। और जो बच्चे बेचारे नाजुक से इधर होते हैं, इन मुल्कों में पलते हैं जहां पे लग्जरीज के अंदर, उनसे तो एक कांटा भी चुप जाता, उनसे सहा नहीं जाता। तो अल्लाह ने पता नहीं किसको किस मिशन के लिए तैयार करना, ये हम नहीं जानते। तो कभी अल्लाह से बदगुमान ना हो इसके ऊपर। ये तो अल्लाह ने इम्तिहान के पर्चे रखे हुए, किसी को दे के आजमाना है, किसी से ले के आजमाना है। ये लिखा हुआ किताब में अन्नबरअहा, उसके पैदा होने से भी पहले का लिखा हुआ है, आज का थोड़ी लिखा हुआ है, आज के मेरे एक्शन से नहीं कुछ हुआ, ये अल्लाह ने किताब में पहले से लिख रखा था। जैसे होता है कि आज का दिन है, अगर संसारों के पर्चे हो रहे हैं, टेस्ट एग्जाम एग्जाम हो रहे हैं आजकल, तो किसी का फिजिक्स का होगा, किसी का आर्ट्स का होगा, किसी का मैथ का होगा, इसी तरह हमारे इम्तिहान है। किसी का औलाद से है, किसी का हस्बैंड से है, किसी का ससुराल से है, किसी का माल से है, किसी का कोई बीमारियों से है, किसी का किसी चीज से है, कोई ना कोई इम्तिहान है। ऐसे ही तो नहीं हमने जन्नत में जाना, इम्तिहान लेना है अल्लाह ने, इम्तिहान की भट्टी से गुजारना है अल्लाह ने। लेकिन जब इम्तिहान होता है तो इंसान क्या होता है, लेजी हो जाता है कि चुस्त हो जाता है, अलर्ट हो जाता है, ये मेरा इम्तिहान है, ये सोचता है या फिर सो जाता है। इम्तिहान के दिनों में आप लोगों ने भी इम्तिहान दिए होंगे, इम्तिहान के दिनों में कैसा होता है इंसान, तो नींद भी सही नहीं ले पाता, फिक्र इतनी होती है, हर वक्त दिमाग पे इम्तिहान ही सवार रहता है, किसी और चीज का होश नहीं रहता। जिस इम्तिहान में अल्लाह ने डाला होता है इस दुनिया में, किसी को हम सोचते ना मेरे पास सब कुछ है, मेरा नहीं इम्तिहान हो रहा, उसका हो रहा है, जिसके पास है उसका भी इम्तिहान है। इसीलिए अल्लाह ताला ने आगे फरमाया ना, अब आगे देखते हैं, उसके बाद इसको समझाती हूँ। इन्ना दालिका अल्लाह ही यसीर, ही अल्लाह के ऊपर बड़ा ही आसान है। क्या चीज आसान है, ये कि अल्लाह ने 50,000 साल पहले आसमानों जमीन के पैदा होने से पहले ये लिख दिया था, ये अल्लाह पे बड़ा आसान है। ये बड़ा अल्लाह पे आसान है कि उसने तुम्हें पैदा किया और ये सारी तकदीरें भी लिख दी, और किसके ऊपर क्या इम्तिहान आना ये सब लिख दिया। क्यों, लिकैला तसौ अला मा फातकुम वला तफरहू बिमा आताकुम, ये है समझने की बात। हमने तुम्हें ये खबर इसलिए दी है, ये सारी बातें इसलिए तुम्हें बताई हैं कि तुम्हें यकीन आ जाए कि जो कुछ तुम्हें पहुंचा है वो किसी तरह भी टलने वाला नहीं था, तुम्हें करार आ जाए ये तुम्हारा इम्तिहान था, ये तुम्हारे पर आना ही था। और वला तफराहु बिमा आताकुम, और ना तुम खुश हो जाओ उसके साथ जो तुम्हें अता किया उसने, यानी अब तुम्हें कोई अच्छी चीज, कोई ऐसी नेमत मिल गई है, कोई उसके ऊपर भी ये ना हो कि तुम इतने ही आपे से बाहर हो जाओ खुशी के अंदर और फूले नहीं समा रहे और फखर ना करना शुरू हो जाना, दौलत के नशे में ना फूल जाना। इसलिए कि वो भी तुम्हें पहुंच के ही रहनी थी, रहनी थी। दोनों ही तुम्हारे लिए इम्तिहान है। मुसीबत के वक्त कौन सबर शुक्र करता है, तहम्मुल करता है, साबित कदमी रखता है, हाय वाय नहीं करता, बेसब्री नहीं करता, जजा फजा नहीं करता, इत्मीनान से रहता है, वो अल्लाह ने देखना। ली कई ला, ताकि ना तुम अफसोस करो, तासव ना तुम अफसोस को इतने ना डिप्रेशन में चले जाओ कि बस सब सब खत्म हो गया, ये होगा तो ये तो तुम्हारा इम्तिहान है और इम्तिहान तो आना ही था। अल्लाह अकबर, इतना अफसोस ना करो, इतने दुख में ना चले जाओ कि सारा कुछ छोड़ छाड़ के ही बैठ जाओ। और मैंने आपको बताया तासव कौन सा काम है, जब कोई मौका हाथ से निकल जाए फिर इंसान कितना पछताता है। इसका भी गमगीन ना उस पर जो तुम्हारे हाथ से चला गया, चाहे वो कोई माल था, चाहे वो कोई और फायदे की चीज थी। अल्लाह ने, आप देखना बाकी नेमतों पे कितना शुक्र अदा करते, एक चली गई तो कोई दूसरी नेमतें तुम्हारे पास तो मौजूद है, और जो तुम्हारे पास आ जाए उसके ऊपर भी ऐसे ना हो कि बस हमें खुशी मिलती है तो हम उसके अंदर भी आपे से बाहर हो जाते हैं, गम मिलता तो उसमें भी डिप्रेशन में बिस्तरों में घुस जाते हैं। क्या बैलेंस लाइफ होनी चाहिए, ऐसे भी ना हो कि गम को ऐसा तारी कर लो कि उठने का होश ही ना रहे, और खुशी को ऐसा कर लो कि नाच नाच के हलकान हो रहे हैं और रातें और दिन और पता नहीं क्या आपे से बाहर ही हो गए, लग रहा है कि बस दुनिया फतेह कर ली या जन्नत मिल गई इनको, ऐसा भी ना हो। वो भी तुम्हारा इम्तिहान है, ये भी तुम्हारा इम्तिहान, दोनों के अंदर हद के अंदर रहो। ना गम ऐसा करो कि जो जिंदगी खत्म हो जाए, ना खुशी में ऐसे पागल हो जाओ कि अल्लाह को ही भूल जाओ। जब कुछ मिले भी तो तब भी ये ना सोचो कि मेरी अपनी काबिलियत, मेरी अक्ल, मेरी जीनियस, मेरा फलां, ये भी अल्लाह की अता है। वल्लाहु ला युहिब्बु कुल्ला मुख्तालिन फखूर, और अल्लाह ताला नहीं पसंद करता खुद पसंद को और फखर जिताने वाले को। वो लोग जो खुद पसंद है, यानी मैंने बताया ना आपको कि ख्यालों में ही अपने आप को बहुत बड़ी चीज समझने लगता, अल्लाह को ये नहीं पसंद है। हमारे ख्यालों तक किसकी रीच है, किसी और की हो ना हो अल्लाह की तो है, वो तो जानता है कि कितनी खुद पसंदी है दिमागों के अंदर भरी हुई, मैं और मेरा खानदान और मेरे मेरा सब कुछ और मेरी काबिलियत और मेरी नेकी और मेरा हुसन और मेरे कपड़े और मेरे मेरे कैसे मैं अपने आप को ड्रेसअप करती हूँ, और ये मुख्ताल है। और फखूर, इससे आगे बढ़ के बातें भी करना शुरू कर देना फखर की। जब हमें पता चल जाए कि अल्लाह ताला को इससे मोहब्बत नहीं है, अल्लाह ऐसे बंदे को नहीं पसंद करता, तो क्या हम करना चाहेंगे फिर? कितना फखर है हमारे अंदर और कितनी अना और अपना आप दिखाना। सबसे ज्यादा ये नजर आता है जिस वक्त हम कहीं किसी ओकेजन में, किसी पार्टी में, किसी उसमें होते हैं, तो फिर हमारे फखर की यानी कोई हद नहीं होती। जब हम रैंप से वॉक करके आ रहे होते हैं उस वक्त फखर से गर्दन तनी होती है, और खुद पसंदी, मैं क्या चीज हूं, इंसान क्या चीज है, और वो क्या अपने आप को समझ बैठता है। सारे दुनिया के मेले एक दिन ना दफन हो जाने हैं, ये गाजे बाजे, ये शोर शराबे सब खामोश हो जाने, कुछ भी नहीं रह जाना फिर। और ये हमारी बड़कें और बड़ी बड़ी बातें, ये आवाजें भी एक दिन म्यूट हो जानी है। लेकिन इनकी जो रिकॉर्डिंग है ना, वो जरूर कायम रहेगी इस फिजा में, और ये जमीन एक दिन बोलेगी कि यहां पे अपने फखर के कारनामे इसने बयान किए थे बैठ के। वो नशिस्तें बोलेंगी, वो जगहें बोलेंगी। अल्लाह अकबर। الذین یبخلون و یامرون الناس بالبخل, وہ لوگ جو خود بھی بخل کرتے ہیں دوسروں کو بھی بخل کا حکم دیتے ہیں. یعنی چاہے مال میں, کیوں تم کیوں لگا رہی ہو, تم کیوں اتنا خرچ کر رہی ہو, کیا ضرورت ہے یہاں پہ دینے کی, مت دو, تم اپنا بھی خیال کرو, اس کا بخل. یا بخل کی کئی اور بھی قسمیں ہوتی ہیں, کسی کو کہیں خرچ کرنے سے بھی منع کرنا کبھی بھی نہیں یہ کہنا چاہیے کہ مت دو, اللہ کے راستے میں دینے سے کبھی نہ منع کریں. خود بخل کرتے ہیں, اب خود کا خود تو نہیں دیتے نا, تو پھر آپ اگر دوسرا دے رہا ہے تو پھر ہم تو کارنر ہو جائیں گے, تو اس کو بھی منع کر دو, یہ اچھا وہ ہوتا ہے, ورنہ خود کے اندر بھی ایک گلٹ ہوگی کہ میں نے نہیں دیا. تو دوسروں کو بھی ایسے کہتے ہیں. میں نے کہا نا, مال میں نہیں صرف بخل ہوتا, انسان اپنی زندگی میں بہت جگہ بخل کرتا ہے. کسی کو اچھا مشورہ بتا دینا, اس میں بخل کرے گا, ہمیں کیا ضرورت ہے, ہمیں کیا پڑی ہوئی ہے, تو ہمیں کیا, جو مرضی کرتے رہے ہم, نہیں بخل نہ کرو. اگر آپ کو کوئی اچھی بات پتا ہے, اگر کسی کے نفع کی بات پتا ہے, کسی کا فائدہ اس سے ہو جاتا ہے, تو بتا دو اس کو, اس میں بھی بخل, ہم کیوں پڑھے اس میں, ہم کیوں اپنے سر لیں, بخل. کوئی ایسی چیز, مثال کے طور پہ کوئی ہنر آپ کو آتا ہے, کسی نے پوچھ لیا کوئی بات آپ سے, اس کا علم آپ کے پاس ہے, سب سے برا بخل تو علم کا بخل ہے کہ انسان نے بتانا نہیں, میں نہیں بتاؤں گی. ایون ہمارے تو بخل کی انتہا ہی ہے, یہ تو چھوٹی سی بہت ہی گھٹیا بات ہے, لیکن پھر بھی بتا دیتی ہوں کہ یعنی ہم اتنے سٹنجی ہیں کہ ایون کوئی یہ بھی پوچھ لے نا کہ یہ اس کی ریسیپی کیا ہے, وہ بھی نہیں بتانا چاہتے, اتنا بخل ہے ہمارے دلوں میں. کیوں, اگر پھر میں نے بتا دی تو میری کیا بڑائی رہ جائے, پھر تو یہ بھی بنانے شروع ہو جائے. ہمارے اتنے تو چھوٹے دل ہیں ہمارے, وہ کوئی فائدے کی چیز ہوگی تو یہ نہیں بتائیں گے. ہمارے یہاں مشہور ہے کہ یہ جو ہندو لوگ ہوتے ہیں, یہ آپس میں بہت شیئرنگ کرتے ہیں, ایک دوسرے کو بتاتے ہیں آگے کہ بھائی اس میں فائدہ ہے, یا اس چیز کا یہ ہے, یا کوئی فائدے کی کوئی جاب ہے, یا کوئی بچوں کی کوئی فائدے کی چیز ہے, تو ضرور ایک دوسرے کو شیئر کرتے بتاتے ہیں. لیکن ہم اس میں بھی اتنے بخیل ہیں کہ کوئی اور کو نہ بتا دیں, کسی اور کا بچہ بھی نہ کر لے, اگر اس نے کر لیا تو اس کو بھی یہ فائدہ مل جائے گا, اس قدر بخیل ہے, کسی کو آگے کوئی فائدے کی چیز نہیں بتانا چاہتے. تو کسی چیز میں بھی دیکھ لیں, بخل کسی میں بھی ہو سکتا ہے, چاہے کوئی علم ہے, ہنر ہے, کوئی انفارمیشن ہے, کوئی ایسی بات ہے جو کہ دوسرا آپ سے پوچھ رہا ہے, کوئی مشورہ ہے, کوئی بھلائی کی بات ہے, کسی کا رشتہ ہے, آپ اس کو بتا دیں گے, نہیں ہم کیوں بتائیں, وہ کرتے رہے, خود ہی ڈھونڈتے رہے, ہمیں کیا. کوئی قانون ہے آپ کو پتا ہے, اس کا دوسرے کو نہیں پتا, وہ بےچارا مارا مارا پھر رہا ہے, اس کو بتا دے, اس کو کسی کو گائڈ کر دے. تو الذین یبخلون, وہ خود بھی بخل کرتے, دوسروں کو بھی کہتے ہیں نہیں پڑھنے کی ضرورت اس میں, چھوڑو. اللہ اکبر. ومن یتول فإن اللہ هو الغنی الحمید. تو جو کوئی روح گردانی کرتا ہے, پیسوں کا بھی بخل ہو گیا یا عام بخل میں بھی, تو اللہ غنی ہے, اللہ کو نہیں ضرورت ہے کہ تم دوسروں کے اوپر خرچ کرو یا کچھ کرو, تو بے نیاز ہے وہ, تم وہ فقیر اور محتاج, تمہیں اللہ نے تھوڑا سا دے دیا اور تمہیں آس کر لیا کہ تم خرچ کرو, تم اس میں بخیل ہوتے ہو, جو بھی تمہیں فائدہ تمہیں ملتا ہے اس کے اندر تم بخل کرتے ہو کہ میں کسی اور تک نہ یہ فائدہ پہنچنے دوں. تو اللہ تو غنی ہے, اللہ تو بے نیاز ہے, اس کو تمہارے نہیں ضرورت کہ تم ہی دو گے تو پھر کسی کو ملے گا, اور وہ الحمید ہے, تعریف والا ہے, اس کو کسی کی حمد کی بھی ضرورت نہیں. نہیں سمجھ آئی نا اس بات سے ریلیٹڈ کیسے اللہ کی یہ دو صفات آئی ہیں؟ تو پھر اللہ کو بھی پرواہ نہیں ہے, جاؤ پھر بخل کرتے رہو. جو بخیل انسان ہوتا ہے نا, شیطان اس سے بڑا خوش ہوتا ہے. جو غنی ہوتا ہے, یعنی جو سخی ہوتا ہے انسان, جو دیتا ہے آگے, اس سے بہت ڈرتا ہے, چاہے وہ کافر ہی کیوں نہ ہو, اس سے بہت ڈرتا ہے, کیونکہ وہ کہتا ہے یہ کسی نہ کسی دن وہ مقام پالے گا جو کہ یعنی بلند مقام ہے, کسی نہ کسی دن اس کو ہدایت مل سکتی ہے. لیکن جو بخیل ہوتا ہے, چاہے وہ مسلمان ہی کیوں نہ ہو, بہت ساری خیر سے پیچھے رہ جاتا ہے. اور جب انسان بخل کرتا ہے تو وہ یہ ثابت کرتا ہے کہ مجھے ہر چیز سے زیادہ مال پیارا ہے, میں اس کو نہیں دوں گا, یا فائدہ نہیں دینا چاہتا کسی کو بھی. وہ کتنی ساری خیر سے محروم ہو جاتا ہے, کتنی ساری نیکیوں سے محروم ہو جاتا ہے, کیونکہ بخل پھر صرف مال میں نہیں نہ رہتا, پھر ہر چیز میں ہی آتا ہے. جب انسان کا دل تنگ ہوتا ہے تو پھر ہر چیز میں انسان اپنی مٹھی بند رکھتا ہے. لقد ارسلنا, البتہ تحقیق بھیجا ہم نے, رسولنا اپنے رسولوں کو, بالبینات, سات روشن نشانیوں کے. اور روشن نشانیوں کا یہاں پہ مطلب کیا ہے, یعنی معجزات کے, معجزات کے ساتھ بھیجا. وانزلنا معہم الکتاب, کیونکہ یہاں پہ اگر آیات بینات آتی تو پھر تو آیات کی بات ہوتی, صرف اکیلا بینات آیا تو پھر یعنی معجزے. ان کو معجزے بھی دیے, ان کو کتاب بھی دی, والمیزان, اور میزان بھی دیا ان کو. ہم نے سورہ رحمان میں بھی میزان کی بات پڑھی تھی نا. میزان ویسے تو ترازو کو بھی کہتے ہیں, لیکن اصل بات یہ ہے کہ میزان کا مطلب ہے عدل اور انصاف, کیونکہ یہ ڈپکٹ کرتا ہے انصاف کو. جو میزان, جہاں پہ بھی آپ تصویر دیکھیں گے ترازو کی, تو وہ اصل میں ایک اظہار ہے کس چیز کا, کہ یہ انصاف ہے یہاں پہ. اب اللہ تعالیٰ نے میزان بھی اتارا, یعنی انصاف کی بات بھی ان کو دی, ان کو انصاف کی چیزیں دی. اور جو شریعت بھی ہے وہ بھی ایک میزان سکھاتی ہے, نظام عدل و انصاف اللہ تعالیٰ نے دیا ہے. یہ ہمیں پورا سسٹم دے دیا جس میں عدل انصاف ہے. کیا ہے اللہ تعالیٰ کے احکامات, کیا ہے اس کی شریعت, جس میں حقوق اور فرائض سب کے بیان کیے ہوئے ہیں نا. اس کا یہ فرض ہے, اس کا یہ حق ہے. جو ایک کا حق ہے وہ دوسرے کے اوپر فرض ہے. مثلا والدین ہے, ان کا حق ہے یہ کہ بھئی ان کی خدمت کی جائے. تو یہ کہ اولاد کا کیا ہے, فرض, ٹھیک ہے. تو اب کیا ہے, اللہ تعالیٰ نے میزان عدل دیا ہے, یعنی انصاف کا میزان دیا ہے. اب اس میزان کو سامنے رکھ کے زندگی گزارنی ہے. صرف ان کو کتابیں نہیں دی ہیں, ان کو یہ شریعت بھی دی ہے. پھر بھی جو نا انصافی کرے, ظلم و زیادتی کرے, تو پھر آگے اس کے لیے بھی آیا. اور یہ میزان کیوں دیا ہے, لیقوم الناس بالقسط, تاکہ یہ اس لیے نہیں دے رہا کہ کتابوں کے اندر رکھ کے رکھا جائے کہ بھئی یہ ہے ہمارے اللہ نے قانون دیا ہے, یہ حقوق و فرائض ہے, بس ان کو پڑھ لیا جائے اور ان کے ٹیسٹ دے دیے جائیں. بلکہ اس لیے کہ لیقوم الناس بالقسط, تاکہ لوگ قائم ہو انصاف پر, اپنی زندگیوں میں انصاف لے کر آؤ, انصاف کے ساتھ چلو, ہر ایک کے ساتھ معاملہ انصاف کا کرو. اس لیے اللہ نے میزان اتارا. تو آپ کو ایک نئی بات پتا چلی ہے کہ انبیاء کے ساتھ معجزے جہاں اترے, جہاں پہ کتابیں آئیں, ان کو اللہ نے کتابیں دی, وہاں پہ اللہ نے میزان بھی اتارا ہے. کیونکہ اللہ تعالیٰ چاہتا ہے کہ اس زمین کے اوپر عدل و انصاف کا نظام قائم ہو. اور عدل و انصاف کا نظام صرف اللہ کی شریعت ہی دے سکتی, انسانوں کے بنائے ہوئے قوانین نہیں دے سکتے. انسان بتا دیں کہ نہیں, ہاں جی بھائی اس کا اتنا حق ہے, بیوی کا اتنا حق ہے, خاوند کا اتنا حق ہے, اس کو یہ ملنا چاہیے, اس کو یہ ملنا. یہ تو انسانوں کے بنائے ہوئے قوانین ہیں. اس کی طلاق ہو جائے تو سارا کا سارا یعنی بیوی کو دے دیا جائے, یا آف آف کر کے دے دیا جائے. یہ انسانوں کے قوانین ہیں. اللہ نے جو قانون بنایا اس میں انصاف, وہ انصاف والا ہے. انسان وہ قوانین بنا ہی نہیں سکتے. بچہ کس کے پاس جانا چاہیے, مثلا یہ سارے قوانین ہیں نا, یہ یعنی اللہ نے انصاف کے ساتھ دیے ہیں. اور اسی لیے دیے ہیں تاکہ زمین پہ لوگ انصاف کے ساتھ رہیں. تو یہ ایسے ہی بیکار نہیں اتارا گیا, یہ ایسے ہی ایک مطلب کتابوں میں پڑھنے کے لیے نہیں اتارا گیا. جو کسی کے حقوق ہیں ہماری شریعت میں بتا دیے, جو کسی کی فرض ہے وہ بھی ان کو بتا دیا گیا. وَأَنزَلْنَا الْحَدِيدَ فِيهِ بَأْسٌ شَدِيدٌ وَمَنَافِعُ لِلنَّاسِ, اور اتارا ہم نے لوہا بھی. اب لوہے کی بات کہاں پہ آئی, یہ میں بات آپ کو بتانا چاہ رہی ہوں کہ جب اگر کوئی پھر بھی میزان پہ نہیں چلے گا, انصاف پہ نہیں چلے گا, ظلم شروع ہو جائے گا, پھر اللہ نے لوہا بھی اتار دیا. کیا مطلب, لوہے کیا چیز کو وہ کر رہا ہے ریپرزینٹ, یعنی لوہے سے ہتھیار بنتے ہیں نا, کہ پھر ایسے لوگوں کو جو ظلم و زیادتی کرے ان کے لیے پھر قوت کا استعمال بھی ہوگا, ہتھیار بھی ہیں, پھر ہتھیار بھی استعمال ہوں گے. ٹھیک ہے, تو لوہا جو ہے وہ قوت کی, طاقت کی, جنگ کی بھی علامت ہے. تو اسی لیے یہاں پہ باسن شدید آیا ہے. ومنافع للناس, اور لوگوں کے لیے اس میں اور بھی بہت سارے فائدے ہیں. اب بہت سارے فائدے کیا ہیں لوہے کے, آپ اپنے گھروں کے اندر ہی دیکھ لیں. صرف ہم اپنی گھر کی بات صرف کریں اور دنیا میں دیکھ لیں کہ کتنی چیزیں ہیں جو لوہے سے بنی ہیں. اور لوہا اللہ تعالیٰ نے, سبحان اللہ, اس زمین کی دھات نہیں ہے لوہا, سوچیں, یہ باہر سے آیا ہے. اسی لیے دیکھیں, وَأَنزَلْنَا, अब साइंस को पता चला है कि लोहा यहाँ पे बन ही नहीं सकता इस जमीन के ऊपर, यहाँ पे उतना टेम्परेचर, इतनी हाई टेम्परेचर पे जैसे ये बनता है, हाइड्रोजन बॉन्ड होती है, उससे लोहा कहीं और प्लेनेट पे, कहीं और स्टार पे, कहीं और बना है, वहां से गिरा है जमीन के ऊपर आया है, और यहाँ पे नहीं इसकी प्रोडक्शन हो सकती। कोई लोहा बनाना चाहे तो लोहा नहीं बना सकता, आपने किसी फैक्ट्री में लोहे से काम होते तो देखे होंगे, लोहे बनते नहीं देखे, ठीक है, लोहे को तरोड़ते मरोड़ते तो देखा होगा कि उसको ढाल लें किसी किसी टूल में, लेकिन कोई मैन्युफैक्चरिंग फैक्ट्री नहीं है कि जहां पे लोहा बना रहे हो। अल्लाह ने नाजिल किया इसको, सुभान अल्लाह, इंसानों के नफे के लिए और ऐसे लोगों के लिए जो के जो लातों के भूत बातों से नहीं मानते, जो उन्होंने फिर भी जुल्म और ज्यादती के ऊपर रहना हो, उनके लिए फिर उनके साथ जंग की जाए, फिर उनके साथ ताकत का इस्तेमाल किया जाए। और लोगों के लिए बहुत सारे मुनाफे हैं, बहुत सारे मुनाफे क्या, देखो अपने घरों के अंदर देख लें, आपकी जितनी चीजें आप रोटी पकाने लगती हैं, तवा आपको चाहिए, देजगी आपको चाहिए, आपके घर के अंदर जितने घर जिससे बने हुए, कील है और लोहा है और उससे बने हुए, हम ये जितनी ये बातें कंप्यूटर और इनके ऊपर यूज कर रहे हैं, लोहे की कितनी सारी चीजें इसके अंदर है, अब हमने हर तरफ ये हमारे जो सड़कें पुल बनते हैं इनके अंदर कितना लोहा इस्तेमाल होता है, बिल्डिंगों में कितना लोहा इस्तेमाल होता है, यानी कि कोई यू नेम इट कितनी चीजों के अंदर लोहा इस्तेमाल हो रहा है। अब अल्लाह ताला ने कितना नफा इसके अंदर रख दिया, ये जो आज यानी जो काश्तकारी के जितने आलात हैं, कोई ट्रैक्टर है, कोई वो सब चीजें लोहे से बनी है, इसी तरह और जो गंदम पीसती हैं मशीनें, जो शुगर बनती है, जो बड़ी बड़ी फैक्ट्री, उनके अंदर सारा लोहा ही इस्तेमाल होता है, फैक्ट्रियां नहीं चल सकती, जहाज आपके, ट्रेनें आपकी, गाड़ियां आपकी किससे बनी हुई है, तो हमारी कितनी डिपेंडेंसी है इसके ऊपर, अल्लाह ने नाजिल किया, कभी हमने इसके ऊपर तो नहीं शुक्र अदा किया हुआ, अभी सोचा ही नहीं वैसे तो, ये लोहा भी कोई यहाँ की चीज नहीं थी, अल्लाह ने उतारा है हमारे लिए, एक छोटी सी छोटी कील नहीं आप बना सकते किसी और चीज की, लोहे से ही बनती। तो बहुत सारे मुनाफे हैं लोगों के लिए, बहुत सारी, देखें आज जो दुनिया में जो तरक्कियां हुई हैं, टेक्नोलॉजी बढ़ी है, उसके अंदर लोहे का एक बहुत बड़ा काम है। लियालम अल्लाहु मन यंसुरुहु व रसूलहु बिल गैब, ताकि जान ले अल्लाह, तो नऊजु बिल्ला, क्या अल्लाह को पहले नहीं पता था, नहीं, ये मतलब इसका क्या है, ताकि अल्लाह ताला दिखा दे इस चीज को, अल्लाह के तो इल्म में पहले से चीजें हैं, जमीन आसमान की पैदाइश से भी हजारों साल पहले से अल्लाह के इल्म में है, मगर जब तक कोई चीज एग्जीक्यूट नहीं होती वो हुज्जत थोड़ी बनती है, यानी अब अल्लाह ताला दिखा दे, उसको तो पता ही है, वो दिखा भी दे कि कौन है जो मदद करता है उसकी और उसके रसूलों की गैब के साथ, यानी उसने अल्लाह को नहीं देखा लेकिन वो अल्लाह ताला के दीन की मदद करता है, अल्लाह की मदद करना क्या है, उसके दीन की मदद करना, उसके रसूलों की मदद करना, उसके रसूलों की मदद करना भी अल्लाह की मदद है। तो अल्लाह ताला ने ये मीजान और ये किताबें और ये लोहा और ये सब चीजें इसलिए बनाई हैं ताकि वो देखे कि अब इन चीजों से काम लेके कौन है जो उसके दीन की मदद करे, कौन है जो उसके रसूलों की मदद के लिए आगे बढ़े। कभी लोहा भी इसमें इस्तेमाल करना पड़ेगा, कभी हथियार भी उठाने पड़ेंगे, जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने 13 साल मक्की जिंदगी में तो हथियार नहीं उठाया, लेकिन मदनी जिंदगी में उठाया, फिर उसके बाद इसकी जरूरत पड़ गई थी। तो मीजान भी जो है इसको अल्लाह ने रसूल के जरिए भेजा, रसूल का काम है वो मीजान को आके उसने नसब करके दिखाया, रसूल ने दिखाया ना लोगों को, मदीना की जिंदगी में मीजान नसब था। अब इसको नसब करने में जो भी मदद करेगा और जो बाद तक मदद करता रहेगा वो अल्लाह की मदद है कि ये मीजान नसब हो जाए अदलो इंसाफ का। इन्ना अल्लाह कवीयुन अजीज, बेशक अल्लाह कुव्वत वाला है और जबरदस्त है, उसको किसी की मदद की जरूरत नहीं। ये ना समझ लेना कि तुम्हें कहा को अल्लाह ने देखना है कौन मदद करता है, ये भी हम इंसान का इम्तिहान है ना, कि अल्लाह जब जांचेगा कि कौन है जो उसकी दीन, उसके दीन की मदद के लिए खड़ा हो जाता है, कौन है जो उसके रसूलों की मदद करता है, कौन है जो आगे बढ़ता है, کون ہے جو زندگی کی حقیقت پہچان گیا اور اب اللہ کے لیے اپنے آپ کو لگاتا ہے؟ کیونکہ انسان سب سے پہلے دین کو اپنے اوپر نافذ کرتا ہے، پھر اس کے بعد معاشرے کی سطح پہ کھڑا ہوتا ہے، پھر لوگوں تک دین کو پہنچاتا ہے، پھر اللہ کے میزان کو قائم کرتا ہے، اور میزان کو قائم کرنے کے لیے دیکھیں پہلے سٹرگل اپنے سے شروع ہوتی ہے نا، ایسے نہیں ہوتا کہ پہلے دن ہی کھڑا ہو گیا کہ وہ سب کو سمجھانے شروع ہو گیا اور بتانے شروع ہو گیا۔ سب سے پہلے تو انسان اپنے آپ کو کہتا ہے کہ میں اپنے آپ کو دین کے اوپر لے کر آؤں، جب وہ حق کو دیکھتا ہے نا اپنے سامنے، جب وہ جان لیتا ہے کہ حق کیا ہے، تو اپنی اصلاح شروع کرتا ہے۔ اس کے اندر بھی انسان کی بڑی وہ لگتی ہے اپنے اوپر محنت، اس کے بعد خود عملے سالے شروع کرتا ہے، اس میں بھی اس کو قوت چاہیے ہوتی ہے، پھر معاشرے کی اصلاح میں لگتا ہے، دین کی دعوت دینا شروع کرتا ہے، لوگوں کو تواصو بالحق اور صبر کرتا ہے، امر بالمعروف و نہی عن المنکر کرتا ہے لوگوں کو، پھر وہ معاشرے میں عدل و انصاف کو قائم کرنے میں لگتا ہے۔ ظلم اور لوگوں کی حق تلفی اور جو ناانصافیاں ہو رہی ہیں اس کے خلاف کھڑا ہوتا ہے۔ اب اس کے اندر ایک سٹیج وہ بھی آ سکتا ہے جس کے اندر اس کو پھر طاقت کا استعمال بھی چاہیے، اس میں پھر لوہا استعمال ہوگا۔ تو یہ سٹیجز ہیں ڈیفرنٹ، ٹھیک ہے، سٹیجز سے اللہ تعالیٰ یہ جانچ رہا ہے، ٹیسٹ کر رہا ہے کہ کون اب کھڑا ہوتا ہے اور کون نہیں ہوتا۔ کسی کو پرواہ ہی نہیں ہے، وہ اپنے اسی میں لگا ہوا ہے۔ یہ جو ہم آیت پڑھ آئے ہیں کہ آیت نمبر 20، وہ اللہ و لاب میں ہی پڑا ہوا اور تکاثر و تفاخر ہی اس کا ختم نہیں ہو رہا، اس کے پاس کہاں وقت ہے کہ وہ اللہ کے دین کی مدد کے لیے کھڑا ہو، اس کے پاس کہاں وقت ہے کہ وہ اصلاح کے لیے کھڑا ہو، اس کے پاس کہاں وقت ہے کہ وہ اللہ کے رسول کی مدد، آج اللہ کے رسول کی مدد کیا ہے؟ جس مشن کو وہ لے کر آئے تھے اس مشن کو آگے بڑھانا یہ مدد ہے نا، تو اس کے لیے کس کے پاس وقت ہے؟ اللہ تعالیٰ فرماتا ہے اللہ قوی ہے، وہ خود طاقتور ہے، اس کو نہیں تمہاری مدد کی ضرورت ہے، تمہارا امتحان ہے، وہ تو خود زبردست اور اتھارٹی اس کے پاس ہے، سارا اختیار اس کے پاس ہے۔ وَلَقَدْ أَرْسَلْنَا نُوحًا وَإِبْرَاهِيمَ وَجَعَلْنَا فِي ذُرِّيَّتِهِمَا النُّبُوَّةَ وَالْكِتَابَ، اللہ تعالیٰ نے فرمایا کہ ہم نے بھیجا نوح علیہ السلام کو، ابراہیم علیہ السلام کو، اور ہم نے ان کی اولاد میں نبوت بھی رکھی اور کتاب بھی۔ آپ کو پتا ہے نوح علیہ السلام پہلے رسول ہیں، آدم علیہ السلام رسول نہیں تھے، نبی تھے، اور ان کے بعد ابراہیم علیہ السلام جب آئے ہیں، بیچ میں کچھ اور بھی نبی آتے رہے، رسول آتے رہے، تو لیکن جب ابراہیم علیہ السلام آئے ہیں، ان کے بعد جتنے بھی رسول آئے، جتنے بھی نبی آئے، نبوت صرف ان کی نسل میں باقی رہ گئی اور کہیں نہیں ہوئی، یعنی سلسلہ انبیاء اللہ نے ان میں رکھا بس، یعنی ان کی اولاد کے اندر، ابراہیم علیہ السلام کے جو بیٹے تھے اسماعیل اور اسحاق علیہ السلام، اور ان کے بیٹے مدین بھی تھے، پھر اسحاق علیہ السلام کے بیٹے صرف یعقوب علیہ السلام نہیں تھے کہ ان کے 11 بیٹوں کی بات آتی ہے، بلکہ ان کا بھی ایک اور بیٹا تھا جس سے بھی آگے انبیاء آئے، تو لیکن اللہ نے بس صرف کنفائن کر دیا ان کی اولاد کے اندر نبوت کو اور کتاب کو۔ فمنہم مہتد وکثیر منہم فاسقون، ان میں بعض ہدایت یافتہ ہوئے اور بہت سارے فاسق ہوئے، حالانکہ وہ انبیاء کی اولاد تھی، ان کے باپ دادا انبیاء تھے، پھر بھی ان میں بھی فاسق تھے اور اکثریت فاسق تھی۔ آپ جتنی قوموں کے قصے پڑھ لیں تو آپ دیکھیں گے انبیاء انہی میں سے اٹھے، لیکن جب قوموں پہ عذاب آئے تو انبیاء مومنوں کو لے کے جب نکلے تو مومن ہمیشہ قلیل ہوتے تھے اور فاسق کثیر ہوتے تھے۔ تو ہدایت یافتہ تو تھے لیکن تھوڑے تھے۔ ثم قفینا علی آثارہم، پھر ہم نے پے در پے بھیجے ان کے آثار پر، یعنی ان کے نقش قدم پہ، برسلنا اپنے رسول، ان کے پیچھے بھی اور رسول آتے رہے۔ وقفینا بعیسی ابن مریم، اور پیچھے بھیجا ہم نے عیسیٰ ابن مریم کو، یعنی آپ صلی اللہ علیہ وسلم سے پہلے پھر صرف جو عیسیٰ ابن مریم ہی تھے، یعنی ان کے بعد آپ صلی اللہ علیہ وسلم ہی آئے۔ وآتیناہ الانجیل، اور ہم نے ان کو انجیل دی۔ دیکھ لیں آپ، یہ ساری کتابیں، انجیل ہو، تورات ہو، زبور ہو، قرآن ہو، سب ابراہیم علیہ السلام کی اولاد میں ہی آئے ہیں، کتنا بڑا آنر ہے ان کے لیے۔ وجعلنا فی قلوب الذین اتبعوہ رأفة ورحمة، اور ہم نے ان کو، عیسیٰ ابن مریم کو ہم نے انجیل دی، اور ہم نے ان کے پیروکاروں کے دلوں میں رافت اور رحمت بھر دی۔ جن لوگوں نے ان کی پیروی کی نا، ان کے دلوں میں ہم نے یہ ڈال دی۔ اللہ تعالیٰ نے اس کی نسبت اپنی طرف کی ہے کہ رافت اور رحمت ان کے دلوں میں ڈالی، اس کا مطلب ہے جو عیسیٰ علیہ السلام کے پیروکار ہیں ان کے دل رافت اور رحمت سے ان کے دلوں میں ہوتی ہے۔ رافت میں نے آپ کو بتایا تھا کہ کیا ہوتی ہے، کسی کو تکلیف میں دیکھ کے اس کی تکلیف کو خود اپنے اندر محسوس کرنا، یہ ہے رافت۔ या जैसे हम कहते हैं ना, उसकी तकलीफ देखी नहीं जाती, मैं अपने मैं खुद बेचैन हो जाऊं दूसरे का हाल सुन के, ये है राफत। इसके लिए हम कहते हैं ना लफ्ज हमदर्दी। अब जब राफत होती है ना, फिर आती है रहमत। पहले आपने किसी की तकलीफ को अपने अंदर महसूस किया, फिर उसके बाद अगला स्टेप आया रहमत का, यानी फिर आप आगे बढ़ के उसके ऊपर कोई मेहरबानी करते हैं, उसकी कोई मदद करते हैं, उसके साथ कोई ताबुन करते हैं, उसकी तकलीफ को दूर करने की कोशिश करते हैं। मगर पहले तो राफत आई ना, इनके अंदर है मसीह अलैहिस्सलाम के फॉलोअर्स में ये जज्बात अल्लाह ने पैदा किए हैं, अल्लाह ताला ने अपनी तरफ निस्बत की है, खुद से नहीं है। और वाकई इनके हवारियीन में भी बहुत सब्र वाले और बहुत ज़्यादा यानी मसाइब के अंदर चलने वाले लोग थे। और आज भी आप देखें, मतलब आफरीन है, होना तो हमें ऐसे चाहिए, लेकिन आफरीन है इन लोगों की कि आप अंदाज़ा कीजिए। मुझे जैसे कई लोगों ने बताया भी और आप लोग खुद भी देखते होंगे, दुनिया में कई जगह पे आप चले जाएं, ये लोग इनके मिशनरीज भी जब जाते हैं तो इतना बच्चों के साथ, गरीबों के साथ, और कैसे आपने वो मदर टीसा का तो सबको पता है, लेकिन वो तो एक औरत है जो दुनिया में मशहूर हो गई, बेशुमार ऐसी इनकी हैं जो इस तरह के काम कर रही हैं। स्कूलों में आप देखें इतनी शफकत के साथ, इतनी यानी खुदा तरसी के साथ, इतनी मोहब्बत के साथ, और ऐसे ऐसे बच्चों को भी पकड़ होते हैं जिनको हम जैसे लोग कहें कि हाँ हमने हाथ भी नहीं लगाना, हमने करीब भी नहीं जाना। किसी ने मुझे कराची का ये रिसेंटली किस्सा बताया, बहुत पहले की वो बात बता रही थी और मैं हैरान हुई इस बात को सुन के कि वहाँ पे वो कहने लगी कि एक इदारा था जहाँ पे उन्होंने वॉलंटियर भी किया था, तो कहती वहाँ पे वो बच्चे लाए जाते थे जिन बच्चों को उनके पेरेंट्स नहीं चाहते हैं रखना। मसलन है बच्चे जो ऑटिस्टिक हैं, बच्चे जो स्पेशल नीड्स हैं जिनकी, जो किसी तरह से भी हैंडीकैप्ड हैं या कुछ ऐसे, तो अब पेरेंट्स उनसे जान छुड़ाना चाहते हैं। तो वो जब उसने मुझे एक बात बताई ना, तो मैं तड़प गई, कहने लगी कि वो वहाँ पे ये यानी हॉलैंड से वो औरतें आई हुई थी, यानी गोरी औरतें थी क्रिश्चियन, वो लोग रखती थी और वो फिर उनसे साइन करा लेती थी कि अब आपका इन बच्चों से अब कोई ताल्लुक नहीं। कहती वो जिस तरह उन बच्चों की केयर करती थी, कहती मैं हैरान हूँ कि जैसे वो उनके मुंह साफ करती थी, उनको नहलाती धुलाती, उनको साफ करती, उनको हर तरह से, यानी जैसे वो बच्चों को जिन हालों में, वो तो बेचारे बच्चे बिल्कुल ही यानी माजूर होते, वो अपना कुछ नहीं कर सकते, वो तो ऐसे ही समझ लें कि जैसे स्कोश के लोथड़े हैं पड़े हुए। तो कह रही कि हैरत है कि जिस तरह से, यानी ये फर्स्ट हैंड मुझे जिसने बताया कि उसने कहा एक बच्चा एक बाप लेकर आया, उस छोटा सा बच्चा था, तो वो बच्चा इतना डरा हुआ था और उस बाप ने कहा कि मैं इसको छोड़ के जा रहा हूँ, और बच्चे ने बाप की कमीज जोर से अपने हाथ से पकड़ी हुई और बच्चा नहीं छोड़ना चाह रहा कमीज, लेकिन वो बाप कहता कि मुझे नहीं चाहिए ये, तो उन्होंने फिर वो बच्चा ले लिया अपने पास उन्होंने रखा। देखिए सुभान अल्लाह, ऐसे वाकई बहुत सारे किस्से हैं और ये हक बात है कुरान में जो आई है, वाकई इनके अंदर है राफत और रहमत है इनके अंदर, क्योंकि हम लोगों के अंदर होनी चाहिए, क्योंकि हमारे नबी रऊफ और रहीम है। हमारे नबी का अल्लाह ने कुरान में गवाही दिया कि तुम्हारा नबी जो है ना, उसके ऊपर मुश्किल होती है, तुम्हारी कोई तुम्हें तकलीफ पहुंचे वो उसके ऊपर बड़ी शाख गुजरती है, वो रऊफ और रहीम है तुम्हारे लिए। तो जब हमारे नबी का ये बताया, लेकिन आज हमारे दिल इतने सख्त हैं कि मैंने क्या बयान करना, आप लोगों को सभी बातें को पता है, क्या मैं कहूँ, तकलीफ ही होती है। क्या क्या अपने हम गिरेबानों में झांक के देखें हम अपनी, तो जो कुछ हो रहा है सबको ही पता है, और इन लोगों की वाकई बहुत बड़ी कंट्रीब्यूशन। और नो डाउट कि दुनिया के अंदर जो सबसे बड़ा मजहब जिसको फॉलो किया जाता है वो क्रिश्चियनिटी है, और वजह क्या है, ये नहीं कि उनका बड़ी हक बात है, उनका पैगाम हक है और लोगों के दिल में रास होगा, वजह इनकी ये राफत और रहमत है, जैसे अस्पतालों में है ये, जैसे ये जिस तरह से लोगों को ट्रीट करते हैं, जैसे ये लोगों के साथ सलूक करते हैं, जैसे उनके साथ हमदर्दी के जज्बात करते हैं, वो चीज लोगों को अट्रैक्ट करती है। मजहब के अंदर नहीं है, पैगाम के अंदर कुछ नहीं है। आप यकीन करेंगे इस बात को कि यानी जो 1 जनवरी था, सुबह के वक्त की बात है ये, के जो हावस विटनेस वाले जो घर घर जाते हैं उनको मैंने देखा कि वो यानी चौक में खड़े हुए हैं, तो मैंने कहा अल्लाहु अकबर के इस वक्त जो लोग शराबें पी के गल गल बड़ा करके रात को मिडनाइट के बाद सोए हैं, वो तो अभी सो के भी नहीं उठे और देखो ये तैयार होके घर घर जा रहे हैं अपनी तबलीग करते हुए। अल्लाहु अकबर, उनकी डेडिकेशन देखें। तो सुभान अल्लाह, बस क्या कहना। तो उनके फॉलोअर्स के अंदर अल्लाह ताला ने फरमाया कि अल्लाह ने डाल दिया ये, वाकई है ये, और आज तक हम देख रहे हैं। और रहबानियत, और रहबानियत असल में इनके शुरू के जो लोगों, जब उनके ऊपर जुल्म जबर हुआ तो उन्होंने निकल गए वो, यानी घरों को छोड़ के और अपनी राहतों और इन सब को छोड़ के, और वो नहीं होते जिनको कहते हैं मॉन्क्स, कि भाई रहबानियत एक तक के दुनिया कर दिया, और बस खाना पीना भी और सोना भी कम से कम हो गया, और ना शादी करनी ना कुछ करना, यानी बिल्कुल जाके जंगलों के हो गए। और बाद में फिर क्या हुआ, ये जो नंस बनी और जो ये बने, इन्होंने भी कहा ना हमने शादियां करनी है, बस एक ही कपड़ा पहनना है, ना वो कोई कलरफुल कपड़ा पहनते हैं, ना वो कोई, बस उनका वो ही एक होता है लिबास, बस उन्होंने वो पहनना है, उसके अंदर ही रहना है, और तरके दुनिया करके जैसे अल्लाह वाले हो गए हम इस तरह। लेकिन ये उनको कहा नहीं गया था, इन्होंने इब्तदाउहा, इन्होंने इजाद किया इसको, खुद ही अपने ऊपर ये पाबंदी कर ली। माँ का तबना हाल ही, हमने नहीं फर्ज किया इसको उन पर कि वो इस तरह से तरके दुनिया करके बैठ जाए। इसीलिए हमारे दीन में रहबानियत नहीं है, क्योंकि ये अननेचुरल है, ये फितरत के खिलाफ है। इसलिए कि इंसान की जरूरत है कि वो शादी भी करे, इंसान की जरूरत है कि वो खाए पिए पहने, ये जरूरियात है, जरूरियात की हद तक ठीक है। इन्होंने बिल्कुल ही अपने आप को अलग कर लिया, ना औलाद होनी है, ना कुछ है, ना कोई चीज सिलसिला ऐसा है ही नहीं, ना कोई घर बनाने है, ना कुछ है, बस अपने इस तरह से रहते ना। अब इन्होंने खुद कर लिया अपने पर, अल्लाह ने फरमाया हमने नहीं फर्ज किया। अगली वाली जो बात आ रही है, इसके दो माने हैं, अब इसको दोनों को समझ लें। इल्लबतिगा रिदवान अल्लाह, मगर तलाश करने को अल्लाह की रजा। इन्होंने खुद ये इजाद किया, हमने नहीं इनके ऊपर किया था, इन्होंने ये किया काम सिर्फ अल्लाह की रजा को तलाश करने के लिए। दूसरा माना कि हमने नहीं इनके ऊपर फर्ज किया, इन्होंने खुद इसको इजाद किया। हमने तो क्या फर्ज किया था, सिर्फ इल्लबतिगा रिदवानिल्लाह, मगर सिर्फ ये कि अल्लाह की रजा को तलाश करो, हमने तो सिर्फ ये फर्ज किया था। इन्होंने अपने ऊपर रहबानियत फर्ज कर ली। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मेरी उम्मत की रहबानियत जिहाद है, यानी जब जिहाद में लोग निकलते हैं तो फिर भूख प्यास भी बर्दाश्त करनी पड़ती है, फैमिली से दूर भी रहना पड़ता है, तो सख्तियां भी बर्दाश्त करनी पड़ती हैं। लेकिन ये नहीं है, इस उम्मत की नहीं है ये कि ये घरों को छोड़े और तरके दुनिया करके, जो कि बहुत ज्यादा क्लोज है इस वक्त, यानी सूफीज्म इसके बहुत ज्यादा क्लोज है, कि उसमें भी ये कहा जाता है कि बिल्कुल आपने अपनी ख्वाहिशात को दबा देना है, ना शादी करो ना कुछ, बस अल्लाह अल्लाह करो और एक तरफ हो जाओ। और हमारे लोग भी क्या समझते हैं कि जो जिसमें रहबानियत है ना, वो बस ठीक है, वो असल दीन है, बाकी ये सारा फ्रॉड है। तो असल क्या बात है कि राहिब बन जाओ, और उनको बस वो लोग समझते हैं यही बस नेकी और दीन यही है, हालांकि ऐसा नहीं है। आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या, वो जो तीन सहाबा आए थे और उन्होंने हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा से आप सल्लल्लाहु अलैहि वसल्लम की इबादत के बारे में पूछा था, तो उसके बाद उनको लगा कि ये इनाफ हमारे लिए नहीं है, आप सल्लल्लाहु अलैहि वसल्लम तो इतने अल्लाह के नबी हैं, तो वो तो इतना कर लें ठीक है। लेकिन एक ने फिर कहा मैं कभी शादी नहीं करूंगा, दूसरे ने कहा मैं कभी कुछ खाऊंगा नहीं, मैं हमेशा रोजा रखूंगा, तीसरे ने कहा मैं कभी रात को सोऊंगा नहीं, हमेशा इबादत करूंगा। आपने मना फरमाया, फरमाया ये नहीं है मेरी सुन्नत, मेरी सुन्नत ये है, मैंने शादी भी की है, मैं कभी रोजा रखता हूँ, मैं कभी नहीं भी रखता, मैं रात को सोता भी हूँ, इबादत भी करता हूँ। देखिए असल मुश्किल ही है कि हमने दुनिया में रह के दीन के ऊपर चलना है, अलग जाके तो कसम खुदा की ये बड़ा ही आसान है, या हम कहीं जाके कहीं सहरा के अंदर एक झोंपड़ी डाल के बैठ जाए, वहां पे अल्लाह अल्लाह करते रहे, बस ये तो बड़ा आसान है। इम्तिहान ही तो हमारा ये है कि हमारे सामने दुनिया की लज्जतें भी हैं, हमारे सामने नित नवे चीजें भी हैं, खाने भी हैं, कपड़ा भी है, जेवर भी है, दौलत भी है, लोगों की कंपटीशन भी है, आगे से आगे लोगों को आप बढ़ते हुए भी देख रहे हैं, फिर भी आप अपने आप को कंट्रोल करके रखते हैं, अपनी बागें खींच के रखते हैं, ताल्लुकात भी हैं, रिश्तेदारियां भी हैं, खानदान भी हैं, हमसाए भी हैं, किसी की कड़वी बात, किसी की मीठी बात, किसी का कैसा रवैया, किसी का कैसा, किसी से दुख पहुंचा उसके ऊपर सब्र करना है, किसी की खुशी देख के क्या, के कितने सारे ये इम्तिहान है, तभी तो है जब माशरे में आप रहोगे, आप उतर निकल के जंगलों के अंदर बैठ जाओ, वहां पे क्या इम्तिहान है आपका, वो तो आसान है। आप देखें हम हज वगैरह पे चले जाते हैं या उमरे पे चले जाते हैं, वहां पे आसान होती है इबादत, फिर हमारा दिल नहीं करता आने का, क्या करें, यहां इम्तिहान है, वहां पे तो इम्तिहान नहीं, वहां पे क्या अल्लाह अल्लाह ही है और क्या, ना कोई सच झूठ का इम्तिहान, ना कोई हलाल हराम का इम्तिहान, ना कोई रिश्तेदारियां, ना कोई घरों के बखेड़े, ना कोई औलाद के बखेड़े, ना कोई तरह की चीज, बस अल्लाह अल्लाह करो और वहीं बैठे रहो, वो तो आसान है। تو رہبانیت سے اس لیے منع کیا گیا، ہمارا تو امتحان ہی زمین کے اندر، اس لوگوں کے اندر، ان معاشروں کے اندر رہ کے تم کیسے چلتے ہو، تم کیسے برائی کو دیکھتے ہو تو پھر اس کے اوپر کیا تمہارا ریئیکشن ہوتا ہے، تم کیسے بھلائی کو دیکھتے ہو تو کیا کرتے ہو، تم پہ مصیبت آتی ہے تو کیا کرتے ہو، تمہیں نعمتیں ملتی ہیں تو کیا کرتے ہو، یہی تو امتحان ہے. اللہ تعالیٰ نے فرمایا فما رعوہا حق رعایتہ، ہی پھر وہ ان سے سنبھالی بھی نہیں گئی جب انہوں نے اپنے اوپر خود ہی یہ پابندی لگا دی کہ ہم نے راہب بننا ہے. لیکن فما رعوہا تو نہیں انہوں نے رعایت کی اس کی، یعنی اب انہوں نے اس کو نبھایا بھی نہیں حق کا رعایت ہی، جیسے کہ نبھانے کا حق تھا، جیسے نبھانی چاہیے تھی، پھر جب آپ اپنے اوپر فرض کر لی تھی تو پھر اس کی پابندی کرتے، وہ بھی نہیں ان سے کی گئی. کیونکہ آپ دیکھتے ہیں کہ اس کے بعد جب ان نیچرل چیزوں کے اندر پڑھتے ہیں، اپنے اوپر غیر فطری پابندیاں لگاتے ہیں، تو اس کے بعد کیا ہوا، پھر انہیں کے اللہ تعالیٰ معاف کرے کہ ان کے جو راہب خانے تھے انہیں کے اندر طے خانوں سے قبریں، کتنی نیوز ایسی آتی تھیں کہ قبریں نکلی حرام بچوں کی، میں نے پھر اس کے بعد جو بھی وہاں پہ فحاشی کی چیزیں ہوئیں. فاتین الذین آمنوا منہم اجرہم، تو دیا ہم نے ان لوگوں کو جو ایمان لائے ان میں سے ان کا اجر، جو یعنی اعتدال پہ قائم رہے، صحیح چلتے رہے، ان کے لیے اجر. وکثیر منہم فاسقون، لیکن بہت سے ان میں سے فاسق ہیں. لیکن دیکھیں سبحان اللہ، اللہ تعالیٰ کتنا عدل و انصاف والا ہے. اللہ تعالیٰ نے یہ نہیں کہیں پہ بھی فرمایا، دیکھیں اللہ چاہتا تو یہ فرما دیتا سارے کے سارے ان میں برے ہیں، جیسے ہم نہیں ایک ہی دفعہ پھیر دیتے، پورا اریزر پھیر دیتے، ساروں کو ہی بیچ میں لپیٹ لیتے، اور جی فلاں قوم وہ تو ساری کی ساری چور ہے، اور فلاں قوم وہ تو سارے کے سارے بے ایمان ہیں، وہ تو سارے کے سارے ایسے ہیں. اللہ تعالیٰ نہیں ایسے فرماتا کہ سارے کے سارے ایسے، اللہ تعالیٰ فرماتے ہیں کثیر ان میں سے ایسے ہیں لیکن اچھے بھی ہیں. سبحان اللہ، یہ وہ رب ہے نا جو عدل والا ہے. ہمارے اندر عدل انصاف بولنے میں بھی نہیں ہے، سوچیں. اللہ اکبر. تو یا ایھا الذین آمنوا اتقوا اللہ، اور جو ایمان لائے ان میں سے، بعض کہتے ہیں کہ یہ مسلمانوں سے یہ خطاب ہے، بعض کہتے ہیں نہیں جو پچھلی آیت ہے اسی سے ریلیٹڈ ہے، تو دونوں تفسیریں ہیں اس کی، کہ وہ جو ان میں سے اعتدال کے اوپر رہے، پھر جب وہ ایمان لائے، اے ایمان والوں ان کو کہا گیا اتقوا اللہ، اللہ سے ڈرو، وہ آمینو بھی رسولی، اور اس کے رسول پر ایمان لاؤ، یعنی تم پھر یہ نہیں کہہ سکتے کہ ہم نے اس رسول کو نہیں ماننا، اس رسول کو بھی تم مانو، یوتکم تمہیں دے گا کفلین من رحمتہ، دو حصے اپنی رحمت میں سے، یعنی تمہارا اجر ڈبل ہوگا. دیکھیے آپ صلی اللہ علیہ وسلم نے فرمایا تین لوگ ایسے ہیں جن کو اللہ تعالیٰ دوہرا اجر دے گا. نمبر ون وہ اہل کتاب ہے جو اپنے نبی پہ بھی ایمان لایا اور آپ صلی اللہ علیہ وسلم پہ بھی ایمان لایا، اس کو ڈبل اجر ہے، یہ بخاری اور مسلم کی روایت ہے. نمبر ٹو وہ غلام جو اپنے آقا کی بھی تابع داری کرے اور اللہ کا حق بھی ادا کرے، کیونکہ اس غلام کے لیے مشکل ہے نا کہ اپنے آقا کو بھی، اس کی بھی خدمت کرے، اس کا بھی حکم دانے اور اللہ کا. اور وہ شخص جو اپنی لونڈی کو ادب سکھائے اور بہت اچھا ادب سکھائے، یعنی شرعی ادب سکھائے، اور پھر اس کو آزاد کر کے اس کے ساتھ نکاح کر لے، تو اس کے لیے بھی دوہرا اجر ہے، تو اس کو ڈبل اجر ہے. وَيَجْعَلْ لَكُمْ نُورًا تَمْشُونَ بِهِ، اور تمہارے لیے وہ بخشے گا تم کو، عطا کرے گا تم کو نور، تم چلو گے اس کے ساتھ. دنیا میں نور کیا ہے؟ ہدایت، وہ تمہیں ہدایت دے دے گا. اور آخرت کا نور، وہ نور ہے جس کی ہم بات کرتے رہے اس سورہ میں، وَيَغْفِرْ لَكُمْ، اور وہ بخش دے گا تم کو، وَاللَّهُ غَفُورُ رَحِيم، اور اللہ تعالیٰ بڑا بخشنے والا رحم کرنے والا ہے. اور یعنی اگر ہم یہ ان کے لحاظ سے دیکھیں کہ جو اہل کتاب ہیں ان کے لحاظ سے اگر آپ جانیں تو پھر سمجھ آ جاتی بات کہ ڈبل اجر ان کو ملے گا. اگر ایمان والوں کے لحاظ سے دیکھیں تو ایمان والوں کو کہا جا رہا ہے کہ اے ایمان والوں تم اللہ سے بھی ڈرو اور اس کے رسول کے اوپر ایمان لے کر آؤ، اللہ تعالیٰ تمہیں اپنی رحمت میں سے دوہرا اجر دے گا، یعنی دنیا اور آخرت میں اپنی رحمت عطا فرمائے گا، اور اللہ تعالیٰ وہ نور تمہیں دے گا جو تم جس کی روشنی میں اس دنیا میں بھی چلو، یعنی اس دنیا میں بھی انسان کے پاس ہدایت ہو، اللہ کا کلام ہو، اس کا علم ہو، تو یہ ایک نور ہے جس سے وہ اپنے راستے کو تلاش کر سکتا ہے اس زندگی میں اور آخرت میں بھی، اور بخش بھی دے گا. لِأَلَّا يَعْلَمَ أَهْلُ الْكِتَابِ أَلَّا يَقْدِرُونَ عَلَى شَيْءٍ مِّن فَضْلِ اللَّهِ، تاکہ جان لیں. اب یہ نا جو ہے نا، لا جو ہے وہ زائدہ ہے، یعنی اس کا معنی یہ ہے تاکہ یہ جان لیں اہل کتاب کہ نہیں وہ قدرت رکھتے اوپر کسی چیز کے اللہ کے فضل میں سے، یعنی اہل کتاب یہ سمجھ لیں کہ ان کے ہاتھ میں اللہ کا فضل نہیں ہے، ساری بھلائی سارا فضل تو صرف اللہ کے ہاتھ میں ہے. یعنی وہ اہل کتاب جو نہیں مانتے, جو نہیں اس رسول کو مانتے, وہ یہ دیکھیں گے, وہ دیکھیں گے کہ اہل کتاب باقی جو مان گئے ہیں, ایمان لے آئے ہیں, مسلمان ہو گئے ہیں, ان کو تو ڈبل اجر مل رہا ہے. تو اب وہ ان کو پتہ چل جائے کہ ان کے ہاتھ میں کوئی اللہ کا فضل نہیں ہے, بلکہ اللہ تعالیٰ جس کو چاہے ڈبل اجر دے دے. نمبر ٹو, اس کا یہ بھی معنی ہو سکتا ہے جو مفسرین نے لکھا ہے کہ اللہ تعالیٰ چاہے تو مومنوں کو بھی ڈبل اجر دے دے. ان اہل کتاب کو جو ایمان لائے ان کو دیا, تو اللہ کسی کو بھی چاہے ڈبل اجر دے دے. اس کے اوپر کسی کا بس نہیں ہے, تاکہ سمجھ آ جائے سب کو کہ وہ نہیں قدرت رکھتے کسی چیز پر بھی اللہ کے فضل میں سے. نمبر تھری بات یہ کہ یہود بہت حسد کرتے تھے اس بات سے کہ یہ نبوت تو ہمارے اندر تھی پہلے, یہ کیسے بنی اسماعیل میں چلی گئی. تو فرمایا تاکہ پتہ چل جائے اہل کتاب کو کہ وہ اللہ کے فضل پہ کوئی قدرت نہیں رکھتے. اللہ جس کے اوپر چاہے اپنا فضل کرے. اللہ تعالیٰ بنی اسماعیل کے اندر رسول بھیج دے یا بنی اسحاق میں بنی اسرائیل میں رسول بھیج دے, یہ اس کی مرضی ہے, یہ اس کا فضل ہے, جہاں پہ چاہے کرے. وَأَنَّ الْفَضْلَ بِيَدِ اللَّهِ يُؤْتِيهِ مَن يَشَاءُ, اللہ تعالیٰ اپنے فضل کو جس کو چاہتا ہے عطا فرماتا ہے. واللہ ذو الفضل العظیم, اللہ تعالیٰ بڑا فضل والا ہے. اللہ تعالیٰ اس سورت کے اوپر عمل کرنے والا ہمیں بنائے, اس کو صحیح سمجھنے سیکھنے اور اس کے اوپر عمل کا حق ادا کرنے کی ہمیں توفیق عطا فرمائے. سبحانک اللہم و بحمدک, نشہد ان لا الہ الا انت, نستغفرک و نتوب الیک. تلاوت سنیے.
أَلَمْ يَأْنِ لِلَّذِينَ آمَنُوا أَن تَخْشَعَ قُلُوبُهُمْ لِذِكْرِ اللَّهِ وَمَا نَزَلَ مِنَ الْحَقِّ وَلَا يَكُونُوا كَالَّذِينَ أُوتُوا الْكِتَابَ مِنْ قَبْلُ فَطَالَ عَلَيْهِمُ الْأَمَدُ فَقَسَتْ قُلُوبُهُمْ وَكَثِيرٌ مِّنْهُمْ فَاسِقُونَ. اعلموا أن الله يحيي الأرض بعد موتها, قد بينا لكم الآيات لعلكم تعقلون. إن المصدقين والمصدقات وأقرضوا الله قرضا حسنا يضاعف لهم ولهم أجر كريم. والذين آمنوا بالله ورسله أولئك هم الصديقون. والشهداء عند ربهم لهم أجرهم ونورهم. والذين كفروا وكذبوا بآياتنا أولئك أصحاب الجحيم. اعلموا أنما الحياة الدنيا لعب ولهو وزينة وتفاخر بينكم وتكاثر في الأموال والأولاد, كمثل غيث أعجب الكفار نباته ثم يهيج فتراه مصفرا ثم يكون حطاما, وفي الآخرة عذاب شديد ومغفرة من الله ورضوان, وما الحياة الدنيا إلا متاع الغرور. سابقوا إلى مغفرة من ربكم وجنة عرضها كعرض السماء والأرض أعدت للذين آمنوا بالله ورسله ذلك فضل الله يؤتيه من يشاء والله ذو الفضل العظيم. ما أصاب من مصيبة في الأرض ولا في أنفسكم إلا في كتاب من قبل أن نبرأها إن ذلك على الله يسير. لكي لا تأسوا على ما فاتكم ولا تفرحوا بما آتاكم والله لا يحب كل مختال فخور. الذين يبخلون ويأمرون الناس بالبخل ومن يتول فإن الله هو الغني الحميد. لقد أرسلنا رسلنا بالبينات وأنزلنا معهم الكتاب والميزان ليقوم الناس بالقسط وأنزلنا الحديد فيه بأس شديد ومنافع للناس وليعلم الله من ينصره ورسله بالغيب إن الله قوي عزيز. ولقد أرسلنا نوحا وإبراهيم وجعلنا في ذريتهما النبوة والكتاب فمنهم مهتد وكثير منهم فاسقون. ثم قفينا على آثارهم برسلنا وقفينا بعيسى بن مريم وآتيناه الإنجيل وجعلنا في قلوب الذين اتبعوه رأفة ورحمة ورهبانية ابتدعوها ما كتبناها عليهم إلا ابتغاء رضوان الله فما رعوها حق رعايتها فآتينا الذين آمنوا منهم أجرهم وكثير منهم فاسقون. يا أيها الذين آمنوا اتقوا الله وآمنوا برسوله يؤتكم كفلين من رحمته ويجعل لكم نورا تمشون به ويغفر لكم والله غفور رحيم. لئلا يعلم أهل الكتاب ألا يقدرون على شيء من فضل الله وأن الفضل بيد الله يؤتيه من يشاء والله ذو الفضل العظيم.